अपनी तारीफ नहीं करवाना चाह रहा, मैं ये
जी
देखना चाह रहा हूँ कि लोगों को कोई इस्तफादा हो रहा है या लोग कह रहे हैं यार ये तो आम बातें हैं जो आम तौर पर माशरे में जो है हर आदमी करता है, मसलन या जरूरत की कोई चीज सामने आती है और लोग उसको समझते हैं कि भाई ये हमारी जरूरत की चीज है।
जी आगा एग्जैक्टली ऐसे ही हो रहा है, और मैंने लाइव स्ट्रीमिंग स्टार्ट कर दी है, तो अगर
अच्छा
आप जी बाद में इंशाल्लाह आपको वैसे फीडबैक तो खुद मिल भी रहा होगा लोगों से, और इस दर्स के दौरान भी मिल जाता है,
हाँ कुछ ना कुछ
तो
क्यों
अगर
नहीं, क्यों नहीं, क्यों नहीं।
या बिस्मिल्लाह कीजिए।
शुरू करें।
जी जी बिस्मिल्लाह।
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ہماری گفتگو کا موضوع حضرت آیت اللہ جوادی آملی کی کتاب مفاتیح الحیات ہے، اور مفاتیح الحیات میں زندگی گزارنے کے اسلوب، اخلاق، طور و طریقے اور روزمرہ زندگی میں جن چیزوں کا خیال رکھنا چاہیے ان کی نشاندہی، اور نشاندہی کے ساتھ ساتھ تمام ان چھوٹے بڑے امور میں جو زندگی سے متعلق ہیں، انسانی حیات سے متعلق ہیں، ان میں اللہ اور اس کے رسول اور ائمہ اہل البیت علیہ الصلوۃ والسلام کی جو تعلیمات انسانوں کے لیے پیش کی گئی ہیں انہی تعلیمات پر اس کتاب میں گفتگو کی گئی ہے۔ اس حوالے سے اگر ہم ان دروس اور اس کتاب کے دائرے کے اندر رہتے ہوئے سوچیں تو ہم شاید معاشرے کے حوالے سے بہت ساری معاشرے میں رائج چیزوں کو مزید تقویت پہنچائیں، اور کافی ساری ایسی چیزیں جو معاشرے میں رائج تو ہیں لیکن جن کا تعلق نہ دین سے ہے، نہ اخلاق سے ہے، نہ علم معرفت اور تربیت سے ہے، لیکن کلچر کے طور پر رائج ہے، ان چیزوں سے اجتناب کا بھی شعور ہمیں مل جائے گا۔ اس اعتبار سے مختلف موضوعات پر گفتگو کرتے کرتے ہم گزشتہ اپنی بحث میں صفائی اور نظافت تک پہنچے ہیں کہ صفائی کی اسلام میں کیا حیثیت ہے، اور اسلام نے اس صفائی ستھرائی کو، نظافت کو کس عنوان سے دیکھا ہے، اور اس کے مختلف پہلوؤں کو آیا اسلام نے خاموشی اختیار کر لی ہے یا ایک جملہ کہہ کر کہ النظافت من الایمان انسان پر چھوڑ دیا کہ اب اپنی مرضی کرو۔ چونکہ جب صفائی اور پاکیزگی کی بات ہوتی ہے تو ہو سکتا ہے صفائی کا ایک کانسیپٹ ہندوؤں میں ہو، ایک کانسیپٹ مسلمانوں میں ہو، ایک کانسیپٹ عیسائیوں میں ہو، نام تو سب کا یہی ہوگا کہ صفائی ہونی چاہیے، لیکن اس کے پیچھے جو تصور ہے اور اس کا جو عمل ہے اس میں تینوں مکاتب میں یا تینوں ادیان میں، تینوں طرزائے تفکر میں آسمان زمین کا ڈفرنس ہو۔ تو اس لیے ہم صرف اس لفظ پر بحث نہیں کریں گے بلکہ اس کے پیچھے موجود اس کی حکمتوں پر بھی بحث کریں گے کہ اللہ تبارک و تعالیٰ نے رسول اللہ کے ذریعے سے، اہل البیت علیہ الصلوۃ والسلام کے ذریعے سے اس حکمت کو کیسے بیان کیا ہے۔ جب یہ حکمتیں ہمارے سامنے آئیں گی تو خود بخود ہمارا دل یہ کہے گا، ہماری عقل یہ کہے گی کہ کسی اور مکتب میں یہ حکمتیں موجود نہیں ہیں، وہ صرف ظواہر کو دیکھتے ہیں، جبکہ ہمارا دین اور ہمارا مکتب جب کسی کام کے کرنے کا حکم دیتا ہے یا کسی کام سے رکنے کا حکم دیتا ہے تو اس کے پیچھے اتنی ساری حکمتیں، اتنے سارے اسرار و رموز اور اتنی ساری علل اور وجوہات ہوتی ہیں کہ انسان اگر ان احکام پر عمل کرے تو ان تمام اسباب اور حکمتوں سے اس کی اپنی زندگی نورانی ہو جاتی ہے۔ اس اعتبار سے آج ایک ضمنی موضوع ہے، نبی کریم کی اپنی سیرت کیا تھی صفائی کے حوالے سے، پاکیزگی کے حوالے سے۔ اس پر نبی کریم کی ایک حدیث ہے, وہ حدیث عجیب ہے, فرمایا کہ حبب الی من دنیاکم, مجھے تمہاری دنیا میں سے تین چیزیں سب سے زیادہ محبوب ہیں, تین چیزیں, حبب الی من دنیاکم, الطیب وجعل قرۃ عینی فی الصلاۃ, تین چیزیں, ایک خوشبو اور ایک عورت اور ایک نماز. اچھا, اس میں پھر اسی کے ضمن میں پاکیزگی, طہارت, نظافت اور صفائی کو بھی اس کا حصہ قرار دیا جاتا ہے. فرمایا کہ تمہاری دنیا میں یہ چیزیں مجھے سب سے زیادہ پسند ہیں. تو یہ جو خوشبو ہے, خود خوشبو پاکیزگی کی علامت ہے, بدبو گندگی کی علامت ہے. جہاں پر پاکیزگی ہوگی وہاں پر خوشبو بھی ہوگی. اسی طرح سے نبی کریم کی سیرت میں آج کے دور میں جب ہم اپنا منہ دھوتے ہیں, ہاتھ دھوتے ہیں, تو ہم صابن استعمال کرتے ہیں یا شیمپو استعمال کرتے ہیں. ان زمانوں میں نہ صابن کا وجود تھا نہ شیمپو کا وجود تھا, تو اس زمانے میں لوگ کیا کرتے تھے؟ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے لوگوں کے سامنے ایک طریقہ رکھا, فرمایا کہ جب چہرہ دھو, داڑھی دھو, سر دھو, تو سدر کے ذریعے سے دھو. سدر خوشبودار پتا ہے, اور اس کے ذریعے سے دھونے کے نتیجے میں انسان کا بدن پاک بھی ہوتا ہے, صاف بھی ہوتا ہے اور خوشبودار بھی ہوتا ہے. اس لیے جب آپ میت کو دھونا چاہتے ہیں تو حکم یہ ہے کہ پہلے سدر کے پانی سے دھو, بعد میں کافور کے پانی سے دھو, تیسری دفعہ پھر سادہ پانی سے دھو. اسی طرح سے زندہ انسان کے حوالے سے بھی آپ کی سیرت میں یہ ہے کہ جب آپ اپنا چہرہ, اپنے ریشے مبارک, اپنی زلفیں دھویا کرتے تو اس کو پہلے سدر سے اچھی طرح سے سدر لگاتے اور اس کے بعد پھر اس سے دھوتے. اسی طرح سے مسواک کے حوالے سے نبی کریم کی سیرت میں یہ روایات میں آیا ہے کہ نبی کریم کے سرحانے مسواک پڑا ہوتا, جیسے ہی بیدار ہوتے مسواک اٹھاتے, سب سے پہلے مسواک کرتے. نبی کریم خود سراپا خوشبو ہے, سراپا طہارت و پاکیزگی ہے, لیکن یہ جو ظواہر کا لحاظ رکھنا ہے یہ اسی لیے ہے کہ لوگوں تک یہ میسج پہنچے, لوگوں کو یہ پتا چلے کہ اس چھوٹے سے عمل سے بھی انسان کی اپنی زندگی میں کتنی تبدیلی رونما ہوتی ہے اور دوسروں کی نگاہ میں وہ کتنا محبوب ہوتا ہے. آپ جب کسی محفل میں بیٹھے ہوئے ہو اور آپ نے مسواک نہ کیا ہو, برش نہ کیا ہو, پیسٹ نہ لگایا ہو, بعضوں کی تو خود وہ مریض ہوتے ہیں, ان کے منہ سے بو آ رہی ہوتی ہے لیکن خود انہیں محسوس نہیں ہوتا. ساتھ والا بہت زیادہ کراہت محسوس کر رہا ہوتا ہے لیکن بول بھی نہیں پاتا. اس لیے جمعہ کے حوالے سے, اجتماع میں جانے کے حوالے سے, لوگوں کے پاس جاتے وقت صفائی کی بہت زیادہ تاکید کی گئی ہے. اسی لیے ہم روایات میں پڑھتے ہیں کہ جب جمعے کی نماز کا وقت ہو تو اس سے پہلے پیاز نہ کھاؤ. اسی لیے ہم روایات میں پڑھتے ہیں کہ رات کو سونے سے پہلے پیاز نہ کھاؤ, چونکہ پیاز کھانے کے بعد انسان کے منہ سے اس کی بو آنے لگتی ہے اور یہ بو دوسروں کے لیے خوشائند نہیں ہے, دوسروں کے لیے پسندیدہ نہیں ہے, بلکہ اپنے آپ کو صاف, پاک اور خوشبودار بنا کر رات کو سو اور خوشبودار بنا کر دن میں لوگوں کی محافل میں جاؤ. رسول کریم کی سیرت اور سنت میں اس لیے ہم دیکھتے ہیں کہ جب سونے سے پہلے نبی کریم مسواک فرمایا کرتے تھے اور جب آدھی رات میں مناجات کے لیے اٹھتے تھے مسواک فرمایا کرتے تھے, اور جب صبح نماز فجر کے لیے مسجد جاتے تھے مسواک فرمایا کرتے تھے. یعنی تین بار رات کے دوران مغرب سے لے کر, یعنی سونے کے وقت سے لے کر صبح فجر کی نماز پہ جانے تک, تین بار. اچھا, ایک اور پہلو اس کا ये तो हुआ अपने बदन की सफाई के हवाले से। गुज़श्ता गुफ्तगु में जुमे के गुसल के हवाले से भी बात हुई और बाकी औकात के गुसलों के हवाले से भी बात हुई। आज जरा बात करते हैं उमूमी सतह पर आपकी आम जिंदगी में, जिसका ताल्लुक आपकी जात से निकलकर फैमिली मेंबर्स के साथ है, माशरे के लोगों के साथ है, आपके ऑफिस के साथ है, आपके मार्केट और आपके दफ्तर के साथ है, आपके बिजनेस सेंटर के साथ, जिसमें आपका आना जाना, मेल जोल, उठना बैठना दूसरे इंसानों के साथ है। यह है आपकी मुआशरती जिंदगी। इस मुआशरती जिंदगी में सफाई का उसलूब क्या होना चाहिए, इस्लाम ने इसकी निशानदेही किया, इस्लाम ने इसका तरीकेकार बताया है। इसलिए रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम बार बार लोगों को मना फरमाते थे कि किसी मेवादार दरख्त के नीचे बैठकर कभी भी रफ़े हाजत ना करना। लोगों की गुजरगाह जहां से लोग गुजरते हों वहां पर गलाजतें ना बिखेरना। अब यूरोप और अमरीका में आप बेहतर जानते हैं, जो जो लोग वहां पर रहते हैं, हमारे यहाँ के माशरों के हवाले से भी आप लोगों को बहुत अच्छी तरह से अंदाजा है कि खुसूसन मर्द हजरात किस किस तरह की हरकतें करते हैं। सड़क, शाहरा, रास्ता, गली, कूचा, जो भी उमूमी गुजरगाह है, उस उमूमी गुजरगाह में रफ़े हाजत से सख्ती से मना किया गया है। जबकि हमारे माशरों के अंदर अगर आप देखें, हमारे देहातों में भी और शहरों में भी और बंद गलियों में भी आम तौर पर आपको इस बीमारी में लोग मुब्तला नजर आएंगे। इसलिए मैं हदीस आपकी खिदमत में पढ़ देता हूं कि फरमाया काना रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम नहा अय्यबूल अहद तहत शजरत मुस्मिलत औ अला कारिअत तरीक, मेवादार दरख्त के नीचे भी और लोगों की गुजरगाह, लोगों के गुजरने की और चलने की राह और गुजरगाह में भी रफ़े हाजत से सख्ती से मना फरमाते थे। हजरत इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की एक हदीस है, फरमाया ऐना यतवज़्ज़ुल ग़ुरबा, किसी शख्स ने इमाम सादिक इमाम सज्जाद अलैहिस्सलाम से पूछा कि कहां पर जाकर इंसान को रफ़ हाजत करनी चाहिए और कहां पर अपने आप को फारिग करना चाहिए। वहां पर इमाम सज्जाद अलैहिस्सलाम ने फरमाया कि जहां लोगों की गुजरगाह हो उससे बचो, उससे अपने आप को रोको। इसी तरह से दरियाओं के किनारे गलाजत बिखेरने से, गलाजत करने से अपने आप को रोको, रुक जाओ, ये काम ना करो। इसी तरह से जहां पर से लोग रोजमर्रा जिंदगी में गुजरते हो उस पर अपने आप को रोको, मेवादार दरख्तों के नीचे अपने आप को रोको। इसलिए कि इन तमाम जगहों में अगर कोई शख्स रफ़ हाजत करता है तो अल्लाह उस पर लानत भेजता है, इस हद तक सख्ती की गई। इसी तरह से फरमाया कि लोगों के घरों के सामने, लोगों के दीवारों के नीचे, लोगों के घरों की दीवारों के साइड पे, वहां पर बचो और गलाजतें न बखेरो, इसलिए कि तुम्हें इस बात की इजाजत अल्लाह ने नहीं दी। और यहां तक के फरमाया खुदा की लानत हो उस शख्स पर जो किसी साहिबान के नीचे अपनी गलाजत निकाले और गलाजत करे। ये हदीस इमाम सज्जाद अलैहिस्सलाम से मनकूल है। इसी तरह से खुद रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने घर और घर के इर्द गिर्द के इलाकों को साफ रखने पर बड़ी ही ताकीद फरमाई है। फरमाया कि अपने घर के सहन को साफ रखो, घरों के कमरों को साफ रखो और पाकीजा रखो, साफ से मुराद पाकीजा है। फरमाया कि गली, मोहल्ला, सड़क और इस तरह की हर वो चीज जहां से आम तौर पर लोग गुजरते हों उससे, उसको हमेशा साफ रखो और गंदा करने से अपने आप को रोको। पानी के हवाले से भी रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जहां पर पानी रुका हुआ हो वहां पर कभी भी जाकर बोलो बराज नहीं करना, जहां पानी रुका हुआ हो। इसका एक नुकसान यह है कि बोलोबराज जो भी रुके हुए पानी में करेगा उसकी अकल आहिस्ता आहिस्ता जायल होना शुरू हो जाएगी, बेवकूफ होना शुरू हो जाएगा, अकल अपना काम करना छोड़ देगी। अमीर मुमिनीन, अमीर मुमिनीन इमाम अली अलैहिस्सलाम ने यहां पर इसी हवाले से एक हदीस इरशाद फरमाई है, फरमाया कि पानी के अंदर भी अल्लाह की मखलूकात होती है, इसलिए उस पानी को बोलो बराज के जरिए से आलूदा करके अल्लाह की उन मखलूकात को तकलीफ न पहुंचाओ। हिकमत देखिए, तकलीफ न पहुंचाओ। बास जगहों में अहादीस है कि अगर कोई शख्स इसकी आदत कर ले कि पानी के अंदर रफे हाजत करे, बाज़ों जो है स्विमिंग पूल में, नहरों में, तालाब में जहां पर नहाने के लिए जाते हैं वहां पर इस बात का ख्याल नहीं रखते। उस हवाले से फरमाया कि जो शख्स ये आदत बना ले वो उस बीमारी में मुब्तला होता है जिसकी वजह से उसका बोलो बराज का सिलसिला रुकता नहीं है, वो हर दूसरे मिनट में बार बार उसको हाजत महसूस होती है। ये खुद एक बीमारी है, उस बीमारी में इंसान मुब्तला हो जाता है, इसलिए इस तरह के मकामात पर इंसान को अपने आप को रोकना चाहिए। इमाम सादिक अलैहिस्सलाम ने एक और रिवायत इरशाद फरमाई है, फरमाते हैं कि बर्तनों को धोना, बर्तनों को साफ रखना और झाड़ू करना, ये बाइस बनता है कि उस घर की रोजी में इजाफा हो। यानी आपके घर में, आपके कमरे में अगर आपने खाना खा लिया, बर्तन मौजूद हैं, तो उन बर्तनों को फौरन उठा लीजिए, फौरन ले जाइए पाक कीजिए, फौरन ले जाइए धोइए, जहां पर आपने खाना खाया है, जहां पर आप रह रहे हैं, उसको फौरी तौर पर झाड़ू मारकर साफ कीजिए। इमाम फरमाते हैं कि जो शख्स जिस घर में अपने बर्तन ऐसे ही छोड़ देता है उसका नुकसान क्या है, और जो फौरन उठाता है, बर्तन धो के रख देता है और जगह साफ कर देता है, झाड़ू लगाता है, उसका फायदा क्या है। इस हदीस में मैं हदीस की इबारत आपको सुनाता हूं, फरमाया गस्लुल इना व कसहुल फिना मजलबतुन लिर्रिज़्क, बर्तन को पाक करना खाने के बाद फौरी तौर पर, और जहां पर आपने खाना मारा खाया उस जगह को फौरी तौर पर झाड़ू से साफ करना, ये रोजी मंगवाने और रोजी के हुसूल का जरिया बनता है, यानी रोजी में उसके जरिए से इजाफा होता है। नबी करीम ने एक और हवाले से इसी बर्तनों के हवाले से एक बात फरमाई, फरमाया कि अपने बर्तनों के मुंह ढक के रखो, मुंह खोल के ना रखो। आप जग लेके आते हैं पानी का, गिलास लेके आते हैं पानी का, तो पानी का गिलास हो, पानी का जग हो, कोई और बर्तन हो, अगर उसके अंदर कोई चीज है तो तब भी उसका मुंह ढक के रखें, कोई चीज नहीं है तब भी उसका मुंह ढक के रखें, खुला ना रखें। हत्ता उस जमाने में मश्क होते थे तो मश्कों के बारे में भी आपका इरशाद यही था कि मश्क का मुंह बंद करके रखो ताकि वो आलूदा होने से बच जाए। इसी तरह से इमाम सादिक अलैहिस्सलाम की हदीस है, जब आप किचन में हैं, आज के दौर में जाहिर है सारे बर्तन किचन में होते हैं, तो फरमाया करते थे कि अपने बर्तनों को उल्टा के रखो, सीधा ना रखो। क्यों? इसलिए कि बर्तन सीधा रखने से आलूदा हो जाते हैं। आप देखिए उस जमाने में लोगों की जितनी फहम थी, जितनी सोच थी, जितनी उनमें अकल थी, उसके मुताबिक इमाम ने उनकी रहनुमाई फरमाई है। यानी आप बर्तनों को उल्टा करके रखें और जब उठाएं तो उसको सीधा करके इस्तेमाल करें। इसी तरह से कचरे के हवाले से, उन गंदगियों के हवाले से जो घरों में जमा होती हैं, यूरोप में उसका दायरा सिस्टम है, निजाम है, हमारे यहां आपको मालूम है पाकिस्तान के अंदर, इंडिया के अंदर, बांग्लादेश के अंदर गरीब गुरबा की आबादियां ज्यादा हैं, यहां पर किस तरह की कैफियत होती है, रियासत किस किस तरह की कोताहियां करती है। ایسی صورت حال میں نبی کریم صلی اللہ علیہ وسلم نے کیا ارشاد فرمایا اور کیسے رہنمائی فرمائی؟ فرمایا کہ اپنے گھر کا کچرا گھر کے اندر نہ رکھو. اسی طرح سے اگر تمہارے گھر میں کوئی آلودہ کپڑا ہو تو اس آلودہ کپڑے کو گھر سے باہر رکھو. اپنی خوابگاہ سونے کی جگہ کو پلیدیوں اور آلودگیوں سے پاک رکھو. رات میں کچرا اور گندگی گھر کے اندر نہ رکھو بلکہ باہر رکھو. مطلب یہ ہے کہ آپ کسی چیز میں اس کو بند کر دیں, چاہے وہ شاپر ہے, چاہے وہ ڈسٹ بن ہے, چاہے کوئی اور چیز ہے, اور اس گھر کی دیوار کے باہر رکھیں, چاہے بالکنی میں رکھیں, چاہے کسی اور جگہ, ایسی جگہ جو گھر کے اندر نہ ہو, کمرے کے اندر نہ ہو, آپ کی رہائش گاہ کے اندر نہ ہو. امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام نے نبی کریم کے حوالے سے ایک حدیث نقل فرمائی ہے اور اس میں آپ نے کچھ چیزوں کی نشاندہی کیا ہے. فرمایا کہ امرنا رسول اللہ, رسول کریم صلی اللہ علیہ وآلہ وسلم نے ہمیں حکم دیا تھا, بدفن اربع, چار چیزوں کو دفنانے کا حکم. وہ چار چیزیں کیا ہیں؟ نمبر ایک الشعر والسن والظفر والدم, چار چیزیں. ایک بال, بال کاٹنے کے بعد اس کو دفنانے کا حکم دیا تھا, بکھرے نہیں, ادھر ادھر پڑے نظر نہ آئے. اسی طرح سے دانت اگر ٹوٹ جائے تو اس کو دفنانے کا حکم دیا تھا کہ کہیں پر بھی چھوٹا سا گڑا بنا لو اور اس میں ڈال دو اور اوپر سے مٹی ڈال دو. اسی طرح سے ناخن, جب آپ ہر ہفتے ناخن کاٹتے ہیں تو ان ناخنوں کو زمین کھود کر زمین کے نیچے دبا دو اور اس کے اوپر مٹی ڈال دو. اور اسی طرح سے خون, اگر کہیں پر خون جمع ہو جاتا ہے تو اس کے اوپر مٹی ڈال کر خون کے نام و نشان کو مٹا دو. اسی لیے امام صادق علیہ الصلوۃ والسلام نے فرمایا کہ ناخن, بال اور اس طرح کی چیزوں کو دفنانا سنت نبوی ہے. یہ امام صادق علیہ الصلوۃ والسلام فرماتے ہیں. امام رضا علیہ الصلوۃ والسلام کا ایک فرمان ہے کہ جو پانی تم استعمال کر چکے ہوتے ہو اس استعمال شدہ پانی کو دوبارہ استعمال کرنے سے جزام کی بیماری پھیلتی ہے. اس لیے جب ایک پانی استعمال ہو گیا تو اب اس پانی کو دوبارہ تم نے استعمال نہیں کرنا, ایسا ذریعہ بنا لو کہ وہ پانی ویسٹ ہے, وہ پانی ضائع ہو جائے, ختم ہو جائے. مغربی ممالک میں ظاہر ہے اس کا انتظام ہے, لیکن ہمارے ہاں شہروں میں پوش ایریاز میں اس کا انتظام ہے, لیکن جو پرانی آبادیاں ہیں وہاں پر جب گھروں میں کوئی کام اس طرح کا ہوتا ہے, پانی استعمال ہوتا ہے تو باہر گلی میں آتا ہے, گلی میں جہاں پر نشین ہے وہیں پر وہ پانی جمع ہو جاتا ہے, گزرنے والے لوگوں کے کپڑوں پر چھینٹیں بھی اس کی پڑتی ہیں اور بعض اوقات وہی پانی آ کر دوبارہ ان صاف پانیوں میں شامل ہو جاتا ہے جو نالیوں میں, ہمارے دیہاتی ماحول میں خصوصاً پانی ہوتا ہے اس میں شامل ہو جاتا ہے. تو اس لیے اس طرح کی چیزوں میں احتیاط کی ضرورت ہے کہ گھر کا ویسٹ پانی, ضائع شدہ پانی کبھی بھی دوبارہ استعمال میں نہ لایا جائے, وہ زمین کے نیچے جائے اور پروسیس سے گزرے, ٹھیک ہے, لیکن اس کو دوبارہ انسان خود استعمال نہ کرے. ایک اور جو سنت ہے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی وہ یہ ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے حوالے سے حدیث میں یہ فرمایا گیا کہ اذا عطس احدکم فلیضع کفیہ علی وجہہ ولیخفض صوتہ. صفائی ہی کے حوالے سے کہ جب انسان کو چھینک آئے تو وہ چھینکے نہیں بلکہ سب سے پہلا کام یہ کرے کہ ہاتھ لا کر اپنے منہ پہ رکھے, ہاتھ لا کر اپنے چہرے کے سامنے رکھے, اور جب چھینک آئے تو کوشش کرے اس کی آواز کم سے کم نکلے. آواز پر بھی کنٹرول اور منہ سے ناک سے جو ذرات نکلتے ہیں اس کو بھی دوسروں تک پہنچنے سے روکنا, اور اس کے لیے چھینکتے وقت چہرے کے سامنے رومال رکھ لینا, چہرے کے سامنے ہاتھ رکھ لینا, چہرے کے سامنے بازو رکھ لینا, تاکہ اس کی چھینکوں سے اور ناک اور منہ سے نکلنے والے قطروں اور ذرات سے دوسرے لوگ متاثر نہ ہو. اسی طرح سے ایک اور پہلو جس کی طرف امام رضا علیہ الصلوۃ والسلام نے اشارہ فرمایا ہے, وہ بڑا خوبصورت پہلو ہے. فرمایا کہ پاؤں جب دھوتے ہو تو ایڑیوں کو صاف کرنے کی ضرورت ہوتی ہے, ایڑیوں کو رگڑنے کی ضرورت ہوتی ہے. تو ایڑیوں کو رگڑنے کے لیے کبھی بھی چونے سے بنی ہوئی چیزیں استعمال نہ کرو. چونے سے بنی ہوئی چیزیں, اینٹ کی طرح کی چیزوں کو استعمال نہ کرو, چونکہ اس کے نتیجے میں انسان کو مختلف بیماریاں لگ جاتی ہیں. وہ چیزیں استعمال کرو جو ان بیماریوں کا باعث نہ ہو. مثلاً پلاسٹک سے بنی ہوئی, لکڑی سے بنی ہوئی, ایسی کھردری چیزیں جو ایڑیوں کو صاف کرنے کا تو باعث بنے لیکن بیماریوں کے انتقال کا ذریعہ نہ بنے. اسی طرح سے ایک اور روایت ہے, فرمایا کہ کھانے پینے میں احتیاط کرو کہ ایسا تیل, ایسا گھی, ایسی روغنیات, ایسی چکھنائی جس کو بلی کا منہ لگ گیا ہو, کتے کا منہ لگ گیا ہو, چوہے کا منہ لگ گیا ہو, اس کو استعمال نہ کرو. اس کے استعمال سے مختلف قسم کی تم میں بیماریاں پیدا ہو جائیں گی اور ان کو تم روک نہیں پاؤ گے. ایک اور پہلو کی طرف اشارہ فرمایا امام صادق علیہ الصلوۃ والسلام نے, فرمایا کہ جو شخص مسجد میں رہتے ہوئے کھانسنا چاہتا ہے تو اس کو چاہیے کہ وہ مسجد میں لوگوں کے سامنے نہ کھانسے بلکہ باہر نکلے, لوگوں کے سامنے چھینکے نہ مارے بلکہ باہر نکلے, اور باہر نکلتے ہوئے بھی جب وہ چھینکے تو اپنے منہ کے سامنے اور ناک کے سامنے کپڑا رکھ لے. فرمایا کہ اس کے نتیجے میں اللہ اس کو بہت ساری بیماریوں سے محفوظ رکھتا ہے, بہت ساری بیماریوں سے. ایک دعا ہے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی, جب کبھی آپ ہاتھ دھونے کے لیے ہاتھ آگے بڑھاتے اور اس پر پانی ڈالتے تو, اور جب تطہیر کے عمل سے گزرتے تو فرماتے, اللہم انی اعوذ بک من الرجس النجس الخبیث المخبس الشیطان الرجیم. یہ دعا فرماتے. اس لیے آپ یہ دیکھتے ہیں کہ حتیٰ جب انسان غسل کر رہا ہوتا ہے تو غسل کے مختلف مراحل میں بھی ہاتھ دھوتے ہوئے الگ دعا ہے, چہرہ دھوتے ہوئے الگ دعا ہے, سر دھوتے ہوئے الگ دعا ہے, بدن کو دھوتے ہوئے الگ دعا ہے. جب آپ وضو کرتے ہیں تو وضو کرتے ہوئے بھی, جب آپ پانی ہاتھ میں لیتے ہیں تو آپ کو کہا گیا ہے کہ بسم اللہ الرحمن الرحیم کہہ کر پانی ہاتھ میں اٹھاؤ. جب پانی پر نظر پڑے تو دعا مانگو, الحمدللہ الذی جعلنا, الحمدللہ الذی جعل, اللہ تبارک و تعالیٰ کا شکر ہے اور حمد و ثنا ہے جس نے جعل الماء الطہورا, اس پانی کو جس نے پاک اور پاکیزہ فرمایا. چہرہ دھوتے ہوئے, ہاتھ دھوتے ہوئے, مسح کرتے ہوئے, سر کا مسح کرتے ہوئے, پاؤں کا مسح کرتے ہوئے, وضو کے مختلف مراحل میں مختلف دعائیں ہیں. یہ دعائیں اسی لیے ہیں کہ انسان جب یہ اعمال انجام دیتا ہے تو توجہ کے ساتھ انجام دے, چونکہ جب وضو توجہ کے ساتھ ہو تو پھر نماز بھی پوری توجہ کے ساتھ ہوگی. ایک اور چیز جو انتہائی اہم ہے اور اس حوالے سے اہم ہے کہ انسان کی روح کے تسکین کا باعث ہے, انسان کی روح کے سکون کا باعث ہے. اس کی طرف ائمہ اہل البیت علیہ الصلوۃ والسلام نے اشارہ فرمایا ہے. فرمایا کہ یہ جو صفائی ہے یہ جہاں انسان کے بدن کو پاک کرنے کا باعث ہے وہاں پر روح کی تسکین کا بھی باعث ہے. اگر روح کی تسکین چاہتے ہو, रूह को पुरसुकून देखना चाहते हो, रूह को इत्मीनान के साथ देखना चाहते हो, इस तरह रूह को खत्म करना चाहते हो, तो हमेशा अपने आप को तमाम आलूदगियों से पाक रखो। आलूदगी रूह के इस्तराब का जरिया है, पाकीजगी रूह की तस्कीन और आरामिश का जरिया है। इसीलिए जहां पानी के जरिए से बदन को साफ करने से रूह को तस्कीन मिलती है, वहीं पर सदकात के जरिए से, माल की तथीर के जरिए से रूह को तस्कीन मिलती है। वो भी तथीर है, ये भी तथीर है, वो माल की तथीर है, ये बदन की तथीर है। इसलिए दोनों जगह उनके फवायद का ताल्लुक इंसान की रूह से बनता है, बदन की तथीर से भी और माल की तथीर से भी। हज़रत ज़हरा सलामुल्लाह अलैहा के कलाम में एक जुमला नजर आता है, वो जुमला बड़ा खूबसूरत है। बिहार में इस जुमले को अल्लामा मजलिसी ने नकल किया है, फरमाया कि अल्लाह तबारक व तआला ने मना फरमाया कि शराब न पियो, वन्नहा अन शुरबिल खम्र तंज़ीहन अनिर रिज्स, शराब पीने से इसलिए अल्लाह ने मना किया है कि शराब इंसान की रूह की पाकीजगी को जायल करने और रूह को नजिस करने का बायस है। इसलिए रूह की पलीदी, रूह की नजासत को रोकने के लिए शराब से आपको दूर रहने का हुक्म दिया है अल्लाह तबारक व तआला ने। उसी अल्लाह ने कुरान को, जो कि नूर है, शफा के तौर पर पेश किया है और कहा कि कुरान शफा है, यानी अगर तुम्हारे बदन में बीमारी है तो कुरान पढ़ो, रूह में बीमारी है तो कुरान पढ़ो। दोनों सूरतों में अल्लाह की किताब, अल्लाह का कलाम, और ये कलामुल्लाह है मजीद, इंसान की तथहीर का जरिया है, रूह की तथहीर भी और सोच और फिक्र की तथहीर भी, इंसान की नफ्सियाती बीमारियों से उसको निजात देने का जरिया भी है। इसी तरह से ये जो पाकीजगी है, ये जो पाकीजगी है, ये जो तथहीर है, ये जो सफाई है, ये अकले बशर को भी आलूदगियों से पाक रखने का बायस बनती है। इसलिए याद रखिए कि सफाई का मतलब पाक होना है, सफाई का मतलब पाक होना है। मसलन अगर किसी लिबास में नजासत लग जाए, चाहे वो पेशाब की सूरत में हो, चाहे वो खून की सूरत में हो, चाहे किसी और सूरत में, उस लिबास को सिर्फ धोना पाक करना नहीं है, बल्कि उसमें से ऐन नजासत को दूर करने के बाद 3 दफा उसको पाक करने की नीयत से उसके ऊपर पानी बहाना और नचोड़ना, ये उसकी पाकियत का बायस बनता है। इसलिए ये याद रखिए कि इस्लाम ने जब आपसे कहा कि पाक करो, तो उस पाक करो का मतलब सिर्फ वो जो ऐन नजस है उसको खत्म करने के बाद अगर वो साफ नजर आए तो उसको पाक इस्लाम ने नहीं कहा। ऐसा नहीं है कि खून साफ हो जाए उसके बाद आप समझेंगे लिबास पाक हो गया, नहीं, लिबास पाक नहीं हुआ, उसकी पाकियत के मराहिल है। सबसे पहले ऐन नजासत को दूर किया जाए, उसके बाद उसको 3 दफा पानी से गुजारा जाए, पानी उसके ऊपर कुंडेला जाए और हर दफा उसको नचोड़ा जाए, और ये 3 बार इंसान बिन्निया ये काम करे, यानी नियत के साथ ये काम करे कि मैं इस लिबास को पाक कर रहा हूं, तब वो पाक होता है। वो जो मैंने इब्तिदा में अर्ज किया था कि हिंदू भी साफ करते हैं, ईसाई भी साफ करते हैं, लेकिन इस्लाम ने जिस पाकियत का हुक्म दिया है उसका ताल्लुक आपकी नीयत से है और उस तौर और तरीके से है जिसका इस्लाम ने तय्यन फरमाया है कि कोई नजिस चीज इस तरह से पाक होगी, और अगर आप ऐसे नहीं करेंगे तो वो चीज पाक नहीं होगी। टाइम जरा देखें कितना हुआ है, ज्यादा तो नहीं हुआ।
अगर 5-10 मिनट और बात करना चाहें तो कर सकते हैं।
टोटल टाइम कितना होगा?
35 मिनट्स होंगे।
यानी हम 40 मिनट का रखें?
जी अगर।
अच्छा। इसी तरह से खाने में पाकीजगी, जो चीज हम खा रहे हैं वो चीज अगर पाक है तो उसका अलग असर है, वो इंसान की रूह को पाक करने का बायस है। अगर उसमें पाकीज़गी नहीं है तो इंसान की रूह की कसाफत का जरिया वो खुराक बनती है। इसलिए जब आपसे कहा जाता है कि हलाल शुदा जानवर का गोश्त खाओ, इसलिए कि हलाल शुदा जानवर जहां हलाल होता है वहीं पर पाक भी होता है। हर हलाल जानवर पाक तो नहीं होता जब तक उसको हलाल ना किया जाए, जब तक उसको ज़िबा ना किया जाए। आप अगर बकरे को ज़िबा किए बगैर उसकी टांग अलग कर लें तो हराम है, खा नहीं सकते आप, अगर जो जानवर पाक था हलाल था। इसी तरह से मुर्गी, इसी तरह से बाकी जानवर, यानी उस हलाल जानवर को भी हलाल करने और हलाल तौर पर खाने के लिए जरूरी है कि उसको ज़िबह किया जाए और उस तथहीर के अमल से गुजारने के बाद उसको खाया जाए, तब वो इंसान की रूह और बदन की गजाइत का बायस है और इंसान की रूह की नूरानियत का बायस है। लेकिन अगर वही चीज हो लेकिन उसको हलाल ना किया जाए तो ऐसा नहीं है। इसलिए जब कहा जाता है कि कुत्ता हराम भी है और नजस भी है, जब कहा जाता है शराब हराम भी है और नजस भी है, तो दोनों में फर्क क्या है? कोई नहीं, आमतौर पर हमारे मुसलमान शराब पी लेते हैं, कुत्ता नहीं खाते। शराब पी लेते हैं, खिंजीर नहीं खाते। भाई जब शराब पी रहे हो तो खिंजीर भी खाओ, खिंजीर हराम भी है नजस भी है, शराब हराम भी है नजस भी है, फर्क तो कोई नहीं है। उसी तरह से जब कहा जाता है हराम ना खाओ, रिश्वत लेते हैं खाते हैं, लेकिन मरे हुए जानवर का गोश्त नहीं खाएंगे। भाई ये मरा हुआ जानवर भी हराम है, वो रिश्वत का पैसा भी हराम है, दोनों में कोई फर्क तो नहीं है। एक शख्स मुलाजमत पे नहीं जाता लेकिन उजरत लेता है और खाता है, हराम है, क्योंकि उसने वो पैसा लिया है जिसका वो हकदार नहीं था, हराम है। तो ये पैसा इस्तेमाल करना कैसा है? ऐसा ही है जैसे आपने गली में पड़ी हुई मुर्दा मुर्गी को घर लाके उसका गोश्त खाया हो, वो हराम है, तो ये पैसा भी हराम है। चाहे वो रिश्वत की सूरत में हो, चाहे वो अपने भाई के हक की सूरत में हो, चाहे वो बगैर काम के उजरत लेने की सूरत में हो, चाहे वो किसी और शक्ल में। इसलिए खुराक की तहारत पर भी तवज्जो देना जरूरी है कि खुराक ताहिर हो जो हम खाते हैं, वो गजा ताहिर हो जो हम खाते हैं, वो गजा पाक हो जो हम रूटीन में इस्तेमाल करते हैं। इसलिए हमारे यहाँ फुकहा के यहाँ एक हुक्म है, मैं आपकी खिदमत में ये बात शायद पहली दफा अर्ज कर रहा हूं और आमतौर पर शायद आपने ना सुना हो कि जब आप किसी के घर में जाते हैं और वो आपको दावत देता है, आप उसके घर में गए, उसने तरह तरह की गजाएं बनाई, आपको पता चला कि ये बंदा जो है कारोबार में करप्शन भी करता है, मुलाजमत करता है, रिश्वत भी लेता है। अब ये जो खाना है ये कैसा है? ये तो मखलूत है हराम और हलाल से। जो उसकी असल तनख्वाह है वो हलाल है, जो इजाफी पैसे वो लेता है वो हराम है। हराम और हलाल के मिक्स के जरिए से उसने ये दावत तरतीब दी है और आपको खिला रहा है। अब ये खाना क्या है? हराम है। अब क्या किया जाए? फुकहा कहते हैं कि आप फकीह से इजाजत लें। जब आप इजाजत लेंगे और उस फकीह की तरफ से आपको इजाजत मिलेगी तो उसके बाद आप इस माले मशकूक में से खा सकते हैं, वरना नहीं खा सकते। यहां तक उस गजाए मशकूक का असर होता है रूह पर, इसलिए रोका है इस्लाम ने, इसलिए फुकहा ने रोका है। इसलिए इन चीजों में बहुत ही ज्यादा एहतियात की जरूरत है, ये देखने की जरूरत है कि हम जो चीज खा रहे हैं ये खाना आया हमारे बदन और हमारी रूह की नशोनुमा का जरिया है या फिर तनज्जुल का और तखरीब का जरिया है, तबाही का जरिया है। चर्बी बढ़ाना और वजन बढ़ाना सेहत नहीं है, लेकिन अगर उसके नतीजे में अंदर कीना आए, बोझ आए, तारीकी आए, जुल्मत आए, तो इससे ज्यादा नुकसानदेह गजा और कोई नहीं है। इसलिए गजा का जहां पर हलाल चीजों से बनाया जाना जरूरी है, वहीं पर उसका हराम से पाक होना भी जरूरी है, हकुन्नास से पाक होना भी जरूरी है, उसका हलाल इस माना में होना भी जरूरी है। जब हलाल की रोजी इंसान खाता है तो उसका असर और होता है, जब हराम खाता है तो उसका असर और होता है। हलाल की रोजी, पाक, पाक रोजी और हलाल, इन दो चीजों का असर यह है कि अकल के अंदर रुष्ट आती है, अकल में जिला आती है, अकल में नूरानियत पैदा होती है, अकल इंसान की मजबूत होती है, रुश्दे अकल का बाइस है। और यही रुश्दे अकल, यही जिला, यही नूरानियत इंसान के ईमान की मजबूती का जरिया है। लेकिन उसके बरक्स अगर हराम जाए पेट में, तो उस हराम के नतीजे में जो कुछ वो खाता है और अपना बदन बनाता है, अपने वजूद के गोश्त को बढ़ाता है, ये हराम उसके अंदर जाने के बाद उसके अकल को माउफ कर देता है, ये हराम उसके अकल की, सोचने की, समझने की सलाहियत को खत्म कर देता है, ये हराम उसके अकल को अच्छे और बुरे की तमीज से महरूम कर देता है, ये हराम उसके अंदर की दुनिया को तारीक करने का बायस बनता है। उसका नतीजा क्या है? क्योंकि ये पाक गजा नहीं थी, पाक खाना नहीं था, पाक खुराक नहीं थी, इसलिए उसका नतीजा ये है कि फिर जब ऐसे इंसान के सामने आप कहते हैं अल्लाह ने ये कहा है, उस पर असर नहीं होता। आप जब कहते हैं रसूलुल्लाह ने ये फरमाया है, उस पर असर नहीं होता। आप जब कहते हैं अमीरुल मोमिनीन ने ये फरमाया है ऐसा करो, उस पर असर नहीं होता। आपके सामने वो बज़ाहिर कहता है यहाँ ठीक है, लेकिन अमली जिंदगी में वो उसको अप्लाई नहीं कर पाता, उस पर अमल नहीं कर पाता। क्यों? इसलिए कि उसका वजूद उस हराम और नजिस खुराक से नशोनुमा पाया है, उस नजिस और हराम खुराक की वजह से। अब अल्लाह रसूल और इमाम की बात का जो मुस्बत और नूरानी असर उस पर होना चाहिए था, वो नहीं हो रहा। इसलिए यहां पर भी अपनी खुराक को पाक करने की जरूरत है। अगर खुराक पाक हो तो उसके नतीजे में अकल को जिला मिलती है और अकल इंसान को हर बुरे काम से रोकने का बायस बनती है। यही पाक खाना, पाक खाना, साफ खाना इंसान के दिल को बीमार होने से बचाता है। दिल की बीमारी दो तरह की है, एक दिल वो गोश्त का लोथड़ा जो खून के तस्फिये और सफाई का जरिया है, पंप करने का जरिया है, एक वो गोश्त का लोथड़ा है, दूसरा इंसान की रूह है। ये जो हसद की बीमारी आती है, झूठ की बीमारी आती है, किस्म की बीमारी आती है, चुगलियों की बीमारी आती है, नमामी की बीमारी आती है, बहुत सारी इस तरह की बीमारियां, वो सारी की सारी बीमारियां इसी हराम खुराक की वजह से इंसान के दिल को लाग हो जाती है, फिर वो इंसान शफायाब नहीं होता। इसलिए खुराक को पाक करने की जरूरत पर बहुत ज्यादा जोर दिया गया है, बहुत ज्यादा। अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम का एक फरमान है, मैं वो हदीस जरूर आपको सुनाना चाहूंगा। फरमाया कि जो शख्स सुबह सवेरे अपने आप को खुशबू लगाए, खुशबू अल्लाह तबारक व ताला रात तक उसके पूरे वजूद को, उसकी अकल को नूर अता करता है। खुशबू चूंकि तय्यब है, पाकीजा है, इसलिए इस पाकीजगी का यह असर होता है, अमीरुल मोमिनीन अलैहिस्सलाम का फरमान। इसी तरह से खुराक में चंद चीजों की तरफ इशारा किया है, फरमाया कि सिरका इस्तेमाल करो। सिरका वो नहीं जो केमिकल से बने, वो जो नेचुरल हो। वो सिरका जहन को तेज करता है और जहानत में इजाफे का बायस बनता है। सिरका इसलिए अपने खाने में बढ़ाओ उसकी मकदार, लेकिन नेचुरल सिरका। मैं प्रयास करूं, जो लोग बाजार में जो सिरका होता है वो लेते हैं, उसके देख लें अजाय तरकीबी को, आपको महसूस होगा कि उसमें ज्यादातर मुख्तलिफ किस्म के केमिकल्स होते हैं। जबकि आप घर में YouTube में इस तरह के तरीके मौजूद हैं जिसके जरिए से सेब का आप सिरका बना सकते हैं, दीगर चीजों का सिरका बना सकते हैं और बड़ी आसानी से बना सकते हैं, कोई मुश्किल काम नहीं है। YouTube में उसके तरीके मौजूद हैं, आप घर बैठकर आराम से अपने घर के इस्तेमाल का सिरका बना सकते हैं जो नेचुरल भी हो और इन फवायद का हामिल भी हो।
जी,
काफी है मेरा ख्याल।
जी सवाल ले लेते हैं।
चल ठीक है, मैं हाजिर हूँ।
जी अपना सिटी मेंशन कर दीजिएगा। जी
अस्सलाम वालेकुम आबूजान।
वालेकुम सलाम।
मैं सरगोध पाकिस्तान से बात कर रही हूँ।
जी
सवाल हमारा ये है कि हम इस तरह के मौजूदात पे सवाल नहीं पूछते हैं, सीखते नहीं हैं, ये कह के हमें हया आती है, हमें शर्म आती है। तो अब ये बयान फरमा दीजिए कि दर हकीकत हया या शर्म है क्या?
बेटा आपका सवाल तो बिल्कुल दुरुस्त है, जेन्युइन है। देखिए दीन के सीखने में कोई हया नहीं है, दीन के सीखने में हया इंसान के अंदर मौजूद उस कुव्वत का नाम है जो उसको हर उस काम से रोके जो जमीर फितरत और अल्लाह के अहकाम के मुनाफी हो। ये वो कुव्वत है जो अल्लाह ने उसको अता की है। लिहाजा जिस काम में शर्म और लोगों के सामने बेनकाब होने की बारी आए, वहां पर इंसान अगर उस काम से अपने आप को रोक सके तो कहा जाता है ये बाहया है। दीन के सीखने के हवाले से इंसान को कहीं पर भी हया का मुजाहरा करने का हुक्म नहीं है, बल्कि दीन में कहा गया है कि हया नहीं आया, दीन के पूछने में शर्म नहीं आया, दीन के सीखने में शर्म नहीं आया। इसलिए जब दीनी अहकाम सीखने की बात हो तो वहां पर बेधड़क सवाल भी करना चाहिए और उसका जवाब भी लेना चाहिए। हाँ, जब अल्लाह की नाफरमानी करी हो वहां पर जो है इंसान को हया करनी चाहिए, शर्म करना चाहिए, वहां पर शर्म का मकाम है, वहां पर हया का मकाम है। लेकिन जहां पर अल्लाह की इताअत है, अल्लाह के अहकाम को सीखना है, अल्लाह के अहकाम को सीखने के बाद उस पर अमल करना है, वहां पर कोई हया नहीं है, वहां पर कोई शर्म की बात नहीं है। मसलन यूरोप में लोग बिलउमूम नंगे होते हैं, समंदरों के किनारों पे बड़ा अजीब और गरीब माहौल होता है। वहां पर अगर किसी पाकिस्तानी फैमिली से आप कहें जाओगे तो कहना नहीं मुझे वहां पर शर्म आती है। शर्म क्यों आती है? इसलिए कि उस माहौल को वो अपने फितरत अपने बैकग्राउंड के बिल्कुल मुनाफी समझता है। लेकिन वही पाकिस्तानी फैमिली अगर किसी ऐसे मुल्क में हो, फर्ज करें मक्का में हो, मदीना में हो, नजफ में हो, करबला में हो, हरम में हो, तो वहां पर उस तरह से नहीं फिरती जिस तरह से अपने माशरे में फिरती है। वहां पर वो पूरी तरह से अपने पूरे वजूद को ढक लेते हैं, जबकि उधर अपने माशरे में ऐसा नहीं करते, गरेबान खुले होते हैं, बाल नजर आ रहे होते हैं। वहां पर ये चीज बेहयाई है, यहां पर बेहयाई शुमार नहीं होती, चूंकि ये माशरती मसला है। जबकि अल्लाह की निगाह में आपका एक बाल भी नजर आए तो बेहयाई है, बेशर्मी है, अल्लाह के दीन से लड़ाई है, अल्लाह के दीन का इनकार है अगर आप जानबूझकर ये करें। तो इसका मतलब यह है कि अल्लाह के दीन को फॉलो करना चाहिए, माशरे को नहीं। माशरे की बताई हुई चीजों को अगर अल्लाह के दीन से टकराते हुए आप देखें तो आपको इंतखाब माशरे का नहीं बल्कि अल्लाह के दीन का करना पड़ेगा। इसलिए इस तरह की इल्मी महाफिल में आपको सीखना भी चाहिए और इस तरह के एहसासात और ख्यालात को एक तरफ रखना भी चाहिए। जी
अस्सलाम वालेकुम। मैं अब्दुल्ला बात कर रहा हूँ खानेवाल से।
वालेकुम अस्सलाम।
पहले तो माजरत के सवाल मेरा मौजू से जरा मुख्तलिफ है, क्योंकि ये अच्छा प्लेटफॉर्म है कि आप उलमा से हम अपने मसाइल का हल ले सकते हैं, तमाम शरई मसाइल का।
आप हुक्म फरमाइए।
مطلب صاحب جنت البقیع کے جو ہم تعمیر پر ہم اتنا زور لگا رہے ہیں اور مختلف مزارات ہم نے جو آئمہ کے قائم کیے ہیں, تو سننے میں آیا ہے کہ اس سے اس عمل کو کسی روایت سے تائید حاصل نہیں ہے, تو کائنڈلی اگر کوئی روایت ہے تو ڈسکس فرما دیں, ورنہ جو درایت ہے اس عمل کے پیچھے وہ کائنڈلی بیان فرما دیں تاکہ یہ وسوسے دور ہو سکیں.
آپ ذرا پہلے سوال واضح کیجئے, سوال واضح کیجئے, آپ پوچھنا کیا چاہ رہے ہیں, چونکہ آپ کا سوال ہے تھوڑا سا پیچیدہ ہے.
آئمہ کی قبروں
جو لوگ اس وقت آپ کا سوال سن رہے ہیں نا, ان پر بھی آپ کا سوال بالکل واضح ہو جائے تاکہ جواب بھی واضح ہو جائے.
جی بالکل, میں پوچھنا چاہ رہا ہوں جو آئمہ کی امام حسین علیہ السلام کی قبروں پر جو عالی شان مزارات تعمیر کیے گئے ہیں, کیا ان مزارات کے پیچھے ہمیں کوئی روایت ملتی ہے جس کی وجہ سے ہم نے یہ تعمیر کیے ہیں, اور جنت البقیع کی ریکنسٹرکشن کے لیے ہم اتنا زور لگا رہے ہیں, کیا یہ کام آئمہ کو اتنا محبوب بھی ہے کیونکہ انہوں نے دور میں یہ کام نہیں ہوا کہیں بھی؟
دو الگ الگ چیزیں ہیں, دو الگ الگ چیزیں جو آپ نے بیان کی ہیں. پہلی بات تو یہ ہے کہ خود قرآن کریم میں یہ تذکرہ موجود ہے کہ جہاں اولیاء اللہ انبیاء خدا کے اجساد موجود ہوں وہاں کو اللہ عبادت گاہ بنانے کا حکم دیتا ہے. اس کی ایک زندہ مثال خود کعبۃ اللہ ہے. کعبۃ اللہ کی چار دیواری کے ساتھ ساتھ وہ جو آپ کو ایک ڈی نظر آتا ہے, اس ڈی کے اندر کتنے انبیاء مدفون ہیں, اور اللہ تبارک و تعالی نے ان انبیاء کے قبور کے ارد گرد طواف کرنے کو اپنے گھر کے طواف کا حصہ بنایا ہے. اب ذرا سوچئے کہ یہ عمل ہے نا جس کی طرف اللہ نے انسان کو راغب کیا ہے, بلڈنگ نہیں, عمل. اس عمل میں اصل چیز کیا ہے؟ اللہ کی اطاعت, اور ان انبیاء کی خدمات کا اعتراف, ان کی ولایت کا, ان کی بزرگی کا, ان کے تقدس کا, ان کے اللہ کی بارگاہ میں مقام کا اعتراف. خود یہ عمل, اور اسی طرح سے بیت المقدس میں اتنے سارے انبیاء کی قبور موجود ہیں, اور بیت المقدس میں ان تمام قبور کی موجودگی کے باوجود جب حکم دیا جاتا تھا, کہا جاتا تھا ادھر دیکھ کر نماز پڑھو. قرآن کریم میں ابھی تو میں وہ آیات نکال کے لایا نہیں, چونکہ آپ کا سوال جو ہے موضوع سے ریلیٹڈ نہیں تھا. اگر کسی کو موقع ملا تو میں وہ آیات آپ کے سامنے پیش کروں گا جس سے یہ ثابت ہوتا ہے کہ خود اس طرح کے مقامات کو جہاں پر اللہ کی مقدس ترین ہستیوں کو دفن کیا گیا ہے, عبادت گاہ بنانا خود ایک شرعی موضوع ہے, غیر شرعی موضوع نہیں ہے. اس لیے کہ وہاں پر فرشتوں کا نزول ہوتا ہے, وہاں پر برکت ہوتی ہے, وہاں پر نورانیت ہوتی ہے, وہاں پر خود ان کا وجود نور کا ذریعہ ہوتا ہے. اب اگر وہاں پر آپ اس کو عبادت گاہ بنانا چاہیں تو پھر جیسے آپ مسجد بناتے ہیں تو مسجد کے لیے آپ کو چار دیواری تو بنانی ہے, مسجد کے لیے چھت تو ڈالنا ہے. لہذا اگر قبہ بن جائے, مزار بن جائے, کوئی حرج نہیں ہے, وہ عبادت گاہ کہلائے گی اور عبادت اللہ کی ہوگی. اس لیے ہم حائر حسینی کے حوالے سے روایات میں پڑھتے ہیں کہ آپ اگر قبے حسینی کے نیچے, قبے حسینی وہ دائرہ ہے گنبد کا جو امام حسین علیہ الصلوۃ والسلام کی زری کے اوپر چھت پہ موجود ہے, اس دائرے کے اندر اگر آپ عبادت کرتے ہیں, دعا مانگتے ہیں, تو آپ کی کوئی دعا اللہ کی بارگاہ پہ رد نہیں ہوتی. کسی اور جگہ یہ حکم نہیں ہے. وہاں پر کیوں حکم ہے؟ اس لیے کہ خود نبی کریم اور اہل البیت علیہ الصلوۃ والسلام سے منقول روایات میں اس چیز کا حکم دیا گیا ہے. کبھی اگر موقع ملے تو اس موضوع پر تفصیل سے بات ہوگی. جہاں تک جنت البقیع کا تعلق ہے, پہلی بات تو یہ ذہن میں رکھیے, جنت البقیع کی تعمیر کے پیچھے جو مقصد کار فرما ہے وہ یہی فلسفہ ہے کہ جنت البقیع کوئی معمولی جگہ نہیں ہے, وہاں پر اللہ کے عظیم ترین اولیاء مدفون ہیں. ان اولیاء کے مدفن میں شایان شان طریقے سے عبادت گاہ بننی چاہیے جہاں پر اللہ کی عبودیت ہو، اللہ کی بندگی ہو، جس طرح سے خود رسول کریم صلی اللہ علیہ وآلہ وسلم کے مقبرے کے ارد گرد آپ عبادت کرتے ہیں، اللہ کی عبادت کرتے ہیں. لہذا جو نماز آپ نبی کریم کی قبر اطہر کے بالکل قریب جڑ کر پڑھتے ہیں، اس نماز میں اور مسجد نبوی کے اس احاطے سے باہر کی نماز میں آسمان زمین کا فرق ہے. اس لیے کہ یہاں پر جو نورانیت ہے، یہاں پر جو منزلت ہے، یہاں پر جو اس کی قدر ہے، وہ دوسری جگہوں میں تو نہیں ہے. اور اس کی وجہ خود نبی کریم کی ذات ہے، نبی کریم کا جسم مبارک ہے. لہذا اگر جنت البقیع کی تعمیر کا مطالبہ سامنے آتا ہے، تو اس کی وجہ یہ ہے کہ اس کا احترام ہے، اس کا تقدس ہے، اور اللہ کو وہ جگہ محبوب ہے، اور اس محبوب جگہ کو پاک و پاکیزہ ہونا چاہیے، عالی شان ہونا چاہیے، اور عبادت گاہ بننا چاہیے، اور جو اس کا تقدس ہے اس تقدس کا خیال رکھنا چاہیے. سعودیوں کا جو دین مکتب اور ان کی سوچ ہے وہ یہ ہے کہ جو چلے گئے وہ مٹی میں مل گئے، ختم ہو گئے، اب ان کی کوئی حیثیت نہیں ہے، ختم، جو کچھ ہے وہ ختم. لہذا وہ دوسری انتہا ہے اس کے مقابلے میں. یہی وجہ ہے کہ مطالبہ کیا جاتا ہے کہ جنت البقیع کی تعمیر کی جائے، کوئی اور وجہ نہیں ہے. جی کوئی اور اگر سوال؟
سبحان اللہ، جزاک اللہ مولانا صاحب، بہت بہترین جواب ہے، شکریہ.
جی السلام علیکم مولانا صاحب.
وعلیکم السلام ورحمۃ اللہ.
جی میں مسعود بول رہا ہوں میلبرن آسٹریلیا سے.
جی
میرا سوال آج کے ٹاپک سے ریلیٹڈ ہے، اور وہ یہ ہے کہ یہاں پر ہمارے گھروں میں بہت سے کاغذات ایسے ہوتے ہیں جن پر ائمہ معصومین کے نام ہوتے ہیں اور کچھ قرآن کی آیتیں ہوتی ہیں، اور وہ پرانے ہو جاتے ہیں، تو ان کو ڈسپوز آف کرنے کا اسلامی طریقہ کیا ہے؟ عام طور سے یہ کہا جاتا ہے کہ ان کاغذات کو یا تو دریا میں بہا دیں یا زمین میں دفن کر دیں. جی لیکن یہاں آسٹریلیا میں، ویسٹرن کنٹریز میں بہت مشکل ہے، کیونکہ یہاں پر دریا کو آپ آلودہ نہیں کر سکتے، اور زمین، دوسرے کی زمین پر آپ دفنا بھی نہیں سکتے، آپ کبھی کبھی اپنی زمین پر جگہ بھی نہیں ہوتی ہے. تو کیا کوئی اور طریقہ ہے اس کو ڈسپوز آف کرنے کا، ان مبارک کاغذات کو؟
دیکھیے بنیادی طور پر جو ہدف ہوتا ہے ان احکام میں وہ یہ ہوتا ہے کہ وہ تقدس، وہ احترام ملحوظ خاطر رہے. اگر احترام کو ملحوظ خاطر رکھتے ہوئے، تقدس کو ملحوظ خاطر رکھتے ہوئے، بے احترامی سے بچتے ہوئے، بے احترامی نہ ہو، بے احترامی سے بچتے ہوئے کوئی اور رستہ آپ کو سجائی دیتا ہے، تو آپ اس کے ذریعے سے اس کو ڈسپوز آف کر سکتے ہیں. لیکن اگر بے احترامی کا باعث ہے، مثلا جلانا کہا جاتا ہے بے احترامی ہے، کیونکہ جلانا بے احترامی ہے اس لیے جلانے سے منع کر دیا جاتا ہے. پھینکنا بے احترامی ہے، اس لیے پھینکنے سے منع کیا جاتا ہے. کچرے کے ڈبے میں پھینکنا اس لیے کہ وہ پتہ نہیں کہاں پر جائے اور کس کام میں یوز ہو، بے احترامی کا ذریعہ بن سکتا ہے، اس لیے کہا جاتا ہے کہ اس طرح سے بے احترامی نہ کرو. پانی کا حکم اسی لیے دیا جاتا ہے کہ آپ نے اگر پانی میں پھینک دیا تو وہ آہستہ آہستہ پانی میں حل ہو جاتا ہے. دفنانے کا حکم اس لیے دیا جاتا ہے کہ دفنانے سے وہ زمین کا حصہ بن جاتا ہے اور گل کر ختم ہو جاتا ہے، بے احترامی نہیں ہوتی. لہذا اب آپ اس سرزمین کے حوالے سے جہاں پر آپ تشریف فرما ہے، ایسا طریقہ تلاش کرنے کی کوشش کریں جس سے بے احترامی بھی نہ ہو اور ڈسپوز آف بھی ہو جائے. یہ اب آپ بہتر سمجھ سکتے ہیں، چونکہ وہاں کی اس فضا اور انوائرمنٹ اور اس انوائرمنٹ کی ریکوائرمنٹ کو میری نسبت آپ بہتر سمجھ سکتے ہیں.
جی جیسے پیپر ریسائکلنگ کی اجازت ہے؟
اگر اس سے بے احترامی نہ ہوتی ہو تو پھر کوئی مسئلہ نہیں ہے.
جی
اس کا تقدس اگر پامال نہ ہوتا ہو پھر کوئی مسئلہ نہیں ہے. جی
شکریہ،
بہت بہتر.
السلام علیکم. علیم فاطمہ رضوی عرض کر رہی ہوں اسلام آباد پاکستان سے. سب سے پہلے تو تمام ایڈمن کے بہاف پر بہت بہت شکریہ تشریف لانے کا اور ہم لوگوں کو یہ موقع دینے کا کہ ہم آپ سے سیکھ سکیں. پہلے برادر کا جو آپ نے جواب دیا وہ بہت بہت ہی خوبصورت تھا, اور اس سے مجھے تھوڑی سی انسپریشن ہو تو رہی تھی کہ میں بھی ایک آف ٹاپک سوال کر لوں ولایت تکوینی اور تشریح کے بارے میں, لیکن وہ میں نہیں کروں گی تاکہ باقی لوگ یہ
نہ سمجھیں. ضرور کریں, ضرور کریں, کوئی مسئلہ نہیں, جو یہ حساس ٹاپک ہے اور بہت سارے لوگ غلط فہمیوں کا شکار ہیں, تو ان کی غلط فہمیاں اگر ہوتی ہیں تو بہت اچھی بات ہے.
اگر اختصار کے ساتھ چلیں, اگر آپ اجازت دیں تو ولایت تکوینی اور تشریح میں فرق اور اس میں تھوڑی سی یعنی عام لوگوں کے سمجھنے کے لیے ان میں فرق اور ان کی اہمیت اور ان میں کیوں کنفیوژن آ رہی ہے. جو دوسرا میرا ٹاپک سے ریلیٹڈ سوال تھا حلال اور طاہر کے حوالے سے, تو
ایک سوال کریں بی بی, دیکھیں ایک سوال کریں, اس سوال کو جواب مل جائے نا, اس کے بعد اگر آپ دوسرا سوال کریں تو کوئی حرج نہیں ہے, ورنہ پھر وہ مکس ہو جائے گا اور ٹائم ضائع ہوگا.
ٹھیک, میں انتظار کرتی ہوں.
اچھا, آپ کا جو پہلا سوال ہے وہ یہ ہے کہ ولایت تکوینی اور ولایت تشریعی میں فرق کیا ہے, یہی سوال ہے آپ کا؟
بالکل.
دیکھیں, تشریع شریعت سے ہے, شریعت قانون کو کہتے ہیں. آپ جب گاڑی چلاتے ہوئے کسی شاہراہ پہ جا رہی ہوں, آپ نے اشارے پہ گاڑی روکی اور اشارہ کھلتے ہی آپ آگے نکل گئی, دوسری گاڑی آئی اس نے اشارے کا خیال نہیں کیا آگے بڑھ گئی, سامنے پولیس والا کھڑا تھا اس نے روک لیا اس گاڑی کو, اب اس کے پاس تین آپشنز ہیں, یا یہ کہ گاڑی بند کر دے, یا یہ کہ وہ گاڑی کے ڈرائیور کو 1000 روپے کا چالان کرے, یا یہ کہ وہ اس کو معاف کر دے اور کہے بھائی اگلی دفعہ نہ کرنا. یہ جو اس کے پاس آپشنز ہیں, یہ آپشنز کس نے بنائے ہیں؟ قانون نے. اور قانون نے انسانوں کی سہولت کے لیے بنایا ہے, اور انسان ہی کو اختیار دیا ہے کہ ان آپشنز میں سے کسی ایک پر عمل کرو اور زندگی کو آسان کرو, حادثے سے بچاؤ بھی اور لوگوں کی تربیت بھی کرو. یہی شریعت کہلاتی ہے, یہی آپ کا قانون کہلاتا ہے, پاکستان کا قانون ہو یا شریعت کا قانون ہو. یہ ولایت کا کیا مطلب ہے؟ نفاذ کی طاقت, نفاذ کی طاقت. اس نفاذ کی طاقت کا استعمال ان احکام اور قوانین کو لاگو کرنے کے لیے. اب وہ پولیس کا سارجنٹ جو ہے جب اپنی ولایت استعمال کرتا ہے, تشریعی ولایت یعنی قانونی ولایت یعنی نفاذ کی طاقت استعمال کرتا ہے, تو استعمال کرتے ہوئے اس کے پاس تینوں آپشن ہیں, جس آپشن پہ وہ عمل کرنا چاہے اس کی مرضی ہے. یہ ہے سمپل الفاظ میں کسی معاشرے کے اندر قوانین کے نفاذ کے لیے اس قانون کے نافذ کرنے والی طاقت کو دیا گیا اختیار. یہ اختیار ولایت ہے, لیکن یہ قانونی ولایت ہے. اب وہ سارجنٹ بدل جائے کوئی فرق نہیں پڑتا, چونکہ یہ اختیار اس عہدے کا ہے, اس عہدے کا. اس عہدے پر آپ کسی زید کو لے آئے, بکر کو لے آئے, عمر کو لے آئے, کوئی بھی آئے, وہ وردی پہن لے, وہ عہدہ اس کے پاس ہو, تو وہ اس قانون کا اطلاق کر سکتا ہے, استعمال کر سکتا ہے, اس لیے کہ اس قانون نے اس کو یہ گنجائش دی ہوئی ہے, اجازت دی ہوئی ہے. یہ ولایت ہے تشریعی. تکوینی کیا ہے؟ تکوینی حقیقی قوت ہے, یہ والی قوت مجازی ہے. تکوینی حقیقی قوت ہے, وہ جو حقیقی قوت ہے وہ کسی کاغذ میں لکھے جانے کا پابند نہیں ہے. مثلا سورج مشرق سے طلوع کرتا ہے, مغرب کی طرف آتا ہے, غروب کرتا ہے, آپ اگر کسی دن اس کو تبدیل کرنا چاہیں, کاغذ پہ لکھیں, قانون بنا لیں کہ آج کے بعد سورج شمال سے نکلے گا جنوب میں غروب ہوگا, یا مغرب سے نکلے گا مشرق میں غروب ہوگا, نہیں ہو سکتا, چونکہ وہ حقیقت ہے, کائنات کی حقیقت. اور اس کائنات کی حقیقت کے پیچھے جو طاقت کار فرما ہے وہ طاقت بھی حقیقی ہے, قانونی نہیں ہے, حقیقی ہے. قانون نے اس کو یہ اختیار نہیں دیا, حقائق عالم اس کے ہاتھ میں ہے. یہ کہلاتی ہے ولایت تکوینی, تکوین یعنی تخلیق عالم میں، حقیقت عالم میں، باطن عالم میں موجود وہ طاقت اور اس طاقت کا نفاذ، یہ میں نے آپ کو صرف مثال کے طور پر سمجھانے کی کوشش کی ہے. اب آئیے اسی کو منطبق کیجئے دین میں موجود ولایت کی طرف. جب ہم اسلام کے نفاذ کی بات کرتے ہیں تو اس کے دو پہلو ہیں. ایک پہلو وہ ہے جس کو ہم شریعت اسلامیہ کہتے ہیں، چور کے ہاتھ کاٹو، قاتل کا سر کاٹو، زانی کو سنسار کرو، بہت سارے اس طرح کے احکام، یہ قوانین شریعت ہیں. اس کے لیے چاہے خود رسول ہوں یا رسول نہ ہوں تو وہ سسٹم ہو، اس سسٹم میں جو بھی بندہ آئے گا ان قوانین پر عمل کرے گا، اور قوانین پر عمل کرنے کا جو اختیار ہے یہ اختیار ولایت کہلائے گا. اس لیے اس ولایت کے حامل بندے کو آپ والی کہتے ہیں. آج بھی افغانستان میں کہتے ہیں والی ہرات، والی کابل، والی قندھار، یہ والی کون ہوتا ہے؟ اس ولایت کا حامل. ولایت کیا ہے؟ اختیار. یہ اختیار کس نے دیا ہے؟ قانون نے. لیکن یہ قانون کا دیا ہوا اختیار ہے، حقیقی اختیار نہیں ہے. جب ہم شریعت کے حوالے سے بات کرتے ہیں تو شریعت کے نفاذ کے لیے جو سسٹم بنایا جاتا ہے، اس سسٹم میں اگر کوئی شخص آ جائے اور اس کا استعمال کرے تو وہ شرعی طور پر والی کہلاتا ہے. ہو سکتا ہے غاصب ہو لیکن شرعی طور پر وہ والی ہے، شریعت کا والی ہے، شریعت کا وہ نفاذ کرتا ہے. لیکن ایک ہے حقیقی والی، جس کا تعلق، جس کا اختیار کسی لکھت پڑھت کے نتیجے میں نہیں ہے بلکہ وہ حقیقی مالک ہے. حقیقی مالک سے اس کی حقیقی ولایت چھینی نہیں جا سکتی، وہ اس کی تکوین میں ہے. جیسے نمک کے اندر جو نمکاہٹ ہے اس کو آپ اسے دور نہیں کر سکتے، الگ نہیں کر سکتے، دو الگ الگ چیزیں نہیں ہیں کہ آپ نمک کو الگ کر دیں اور اس کی نمکاہٹ اور کڑواہٹ کو الگ کر دیں، پانی سے اس کے سیال ہونے کو آپ الگ کر دیں، سورج سے اس کی روشنی کو آپ الگ کر دیں، سفیدی سے روشنی سے اس کی نورانیت کو آپ الگ کر دیں، ممکن نہیں ہے، چونکہ وہ ایک حقیقت کے دو رخ اور دو چہرے ہیں. جب ہم بات کرتے ہیں ولایت تکوینی کی، اور جب ہم بات کرتے ہیں نبی کریم کی ولایت تکوینی، امیر المؤمنین کی ولایت تکوینی، باقی ائمہ اطہار کی ولایت تکوینی، تو یہاں پر ولایت تکوینی سے مراد ان کی وہ قوت ہے جو حقیقی ہے، وہ اختیار ہے جو حقیقی ہے، کسی کاغذ کے لکھت پڑھت کے نتیجے میں ان کو نہیں ملا بلکہ اللہ کی طرف سے حقیقی اختیار ملا ہے. لہذا اب یہ حقیقی اختیار چاہے پوری دنیا مل کر ان سے لینا چاہے چھین نہیں سکتی. وہ جو کاغذی اختیار ہے اس کو آپ کہتے ہیں خلافت. وہ ہو سکتا ہے لوگ قبول کریں یا نہ کریں، جیسے امیر المومنین کے ساتھ ہوا، لوگوں نے قبول نہیں کیا وہ خلیفہ نہیں بنے، لوگوں نے قبول کیا وہ خلیفہ بنے. لیکن وہ جو حقیقی ولایت ہے جس کا تعلق اللہ سے ہے، جس کا تعلق رسول سے ہے، وہ ولایت نہ علی سے کوئی چھین سکتا ہے، نہ علی کے بچوں سے کوئی چھین سکتا ہے، نہ رسول خدا سے کوئی چھین سکتا ہے. وہ کائنات میں تصرف کا وہ اختیار ہے جو اللہ نے حقیقی طور پر ان کو نہ صرف عطا کیا ہے، ان کے وجود کا حصہ بنایا ہوا ہے. لہذا اگر وہ چاہیں تو سورج کو پلٹا دیں، کاغذ اور قانون نہیں پلٹا سکتا. وہ چاہیں وہ مرد کو عورت کر دیں، بعض فیصلوں میں اس طرح کی مثالیں آتی ہیں، بعض فیصلوں میں اس طرح کے واقعات ہوئے ہیں، تاریخ میں اس کا تذکرہ موجود ہے. وہ چاہیں تو مردے کو زندہ کر دیں، جبکہ قانون یہ کام نہیں کر سکتا. یہ حقیقی ولایت کرتی ہے جس کو ہم تکوین کہتے ہیں اور تکوینی ولایت کہتے ہیں. لہذا یہ کوئی جھگڑے والی بات نہیں ہے. ولایت کی دو قسمیں ہیں، ایک تشریعی جس کو قانون آپ کہتے ہیں، ایک حقیقی جس کو آپ تکوین کہتے ہیں. تکوین کا تعلق ان ہستیوں کی ذات سے ہے، قانون کا تعلق کاغذ سے ہے اور لوگوں کے ایگریمنٹ سے ہے. لوگوں کے ایگریمنٹ کے نتیجے میں جو ولایت ملتی ہے وہ چھنتی بھی ہے، لیکن وہ جو وجود کا حصہ ہے اور حقیقی ولایت ہے وہ کوئی مائی کا لال چھین نہیں سکتا. اس کے نتیجے میں پورے کائنات پر تصرف کا اختیار ان ہستیوں کو حاصل ہے، اور وہ جو چاہے کر سکتے ہیں، اور یہ ولایت ان کو اللہ کی طرف سے ملی ہوئی ہے.
سبحان،
بات واضح ہوگی.
بہت شکریہ.
बहुत बिल्कुल बहुत अच्छे तरीके से वाजे हो यारा. एक जो मौजू से रिलेटेड सवाल था वो इंतहाई इख्तिसार से पूछने की कोशिश करूंगी, हलाल और ताहिर और इस्तेहला के हवाले से, कि जब सिरके से शराब बनती है तो सिरका सॉरी जी सिरके शराब से सिरका बनता है जब, तो न सिर्फ शराब हराम और नजिस है, न सिर्फ हराम है बल्कि नजिस भी है, और साथ ही उससे फिर जो चीज़ बन रही है वो ताहिर भी है और हलाल भी है. तो यहाँ क्या इस्तेहाला हुआ, और अगर इस्तेहाला ये करता है तो क्या इस्तेहाला तमाम हराम और नजिस चीज़ों को ताहिर और हलाल कर सकता है?
बहुत खूब सवाल, बड़ा खूबसूरत है, गहरा भी है और मंतिकी और माकूल भी है। देखिए, अगर कोई कुत्ता नमक के कान में गिर जाए और नमक बन जाए तो कुत्ता नजिस भी है, हराम भी है, लेकिन नमक बनने के बाद हलाल भी है, पाक भी है। उसी तरह से जब शराब में तहव्वुल आ जाए, इस्तहाला हो जाए, यानी वो पहले कुछ था अब कुछ हो जाए, तो उसके नतीजे में वो पाक भी है और हलाल भी है। आप वही खुद इंसान की खिलकत देखें ना, इंसान की खिलकत जिस कतरे आब से है वो खाने में हराम है, माहियत में नजस है, लेकिन उससे जो इंसान वजूद में आता है वो पाक भी है और अशरफुल मखलूकात भी है। इस्तहाला यानी किसी चीज की माहियत को मुकम्मल तौर पर चेंज करके एक नई चीज की शक्ल देने का नाम है। और इसके जो मवारिद शरीयत ने बयान किए हैं उन मवारिद के तहत जहां जहां इस्तहाला होता है वहां पर माहियत तब्दील होती है, माहियत के तब्दील होने के बाद उसका हुक्म भी तब्दील हो जाता है।
तो वह हलाल भी हो गया और ताहिर भी हो गया.
जाहिर है, जब किसी चीज की माहियत चेंज हो जाए,
जी
अब उस नई माहियत में जब चीज वजूद में आती है तो वहां पर डिपेंड करता है ना वो कैसी है,
जी
पाक
जी
होना
जी
और हलाल होना, दोनों का ताल्लुक उस नई माहियत के साथ है ना। वो नई माहियत जिस तरह की होगी उस तरह का हुक्म का इतलाक होगा वहां पर।
बेहतर. बहुत शुक्रिया आगा, बहुत शुक्रिया आपने
आसान
बहुत दो लंबे सवालों के छोट मैंने तो छोटे सवाल के, लेकिन आपने बहुत तफसीली जवाब दिए. बहुत शुक्रिया. इल्तमास से दुआ.
अल्लाह खुश रखे आपको, अल्लाह सलामत रखे आप।
आगे हैंड रेज बहुत ज्यादा हैं, तो अब रिक्वेस्ट करिए कि लोग जो है मुख्तर से सवाल करें और एक सवाल करें। जी
कंट्रोल आपके हाथ में है अपने मुबशर भाई, आप हुक्म फरमाएं।
अस्सलाम वालेकुम आगा.
वालेकुम अस्सलाम।
आगा, मेरी बारी से पहले ये बात हो गई, हालांकि मेरे टू क्वेश्चंस थे. पहला क्वेश्चन मेरा ये है कि खुशबू लगाने की बात हुई, खुशबू लगाने से इबादतें भी अफजल होती हैं, तो ये खुशबू हमारे पास तो अल्कोहल की सूरत में डेफिनेटली हो, मतलब जो परफ्यूम्स होते हैं उसमें अल्कोहल होता है, तो अभी बात हुई कि नजासत में आ जाती है शराब, तो आई नो कि इट्स अ केमिकल और केमिकल फॉर्म में होती है, बट प्लीज क्लेरिफाई दिस, कि क्योंकि अतर एग्जैक्टली प्योर फॉर्म में लेना इट्स नॉट वेरी इजी फॉर ऑल ऑफ अस, तो इसको थोड़ा इसकी रेनोवेट कर दीजिएगा, एंड इफ यू अलाउ तो आई आस्क अनदर क्वेश्चन अदरवाइज आई स्टॉप हियर.
पहली बात, ये आप कहाँ से बोल रही हैं?
सर मैं इस्लामाबाद से बात कर रही
अच्छा, इस्लामाबाद से। देखिए, पहली बात जो जोर में रखने वाली है वो ये है कि हर अल्कोहल नजस नहीं है, हर अल्कोहल हराम नहीं है। जिसको शराब कहा जाता है वो हराम है, लेकिन सनअत में जो अल्कोहल इस्तेमाल होता है उसके हराम होने का किसी फकीह ने आज तक फतवा नहीं दिया। तो ये जो आप मार्केट में सेंट और खुशबू देखती हैं, ये सनअती अल्कोहल के का मुख्तलिफ उसकी शक्लें हैं, लिहाजा न ये नजस है न ये हराम है, उनका इस्तेमाल भी जायज है। वो अल्कोहल जो शराब के माने में है और शराब के फॉर्म में है वो हराम भी है और नजस भी है, इसलिए इसका इस्तेमाल उसका इस्तेमाल नहीं हो सकता, इसका इस्तेमाल हो सकता है। लेकिन उसके साथ साथ मैं ये आपसे अर्ज करूंगा कि खुशबू के लिए जरूरी नहीं है कि आप वही खुशबू इस्तेमाल करें जो मार्केट में महंगे दामों बिकता है, वो चूंकि ऐसी चीज है जो मुख्तलिफ केमिकल्स के इम्तजाज के जरिए से बनाया गया है और उसकी मार्केटिंग की गई है और उसकी कीमत वसूल की जा रही है। हो सकता है उसकी असल कीमत 100 रुपए हो और आपसे वो 6,000, 10,000, 15,000 रुपए वसूल करे, वो बाद 50,000 रुपए वसूल करते हैं, असल कीमत हो सकता है 100 रुपए हो, वो आपको 50,000 रुपए की इसलिए दे रहे हैं कि उन्होंने एक इस तरह का माहौल क्रिएट किया हुआ है कि आपका तसव्वुर ये बन गया है कि अब ये बहुत कीमती चीज है। और ये सरमायदाराना निजाम की खसूसियत है कि उस निजाम में एक पैसे की चीज आपको कई करोड़ में देने के बाद भी आप पर वो एहसान करते हैं, इसलिए कि आपके अंदर उस चीज के इस्तेमाल की जरूरत पैदा कर देते हैं। वो आप समझते हैं कि अगर मैं वो इस्तेमाल ना करूं तो मेरी जिंदगी मुकम्मल नहीं है। यानी पहले इस्तेमाल की जरूरत का ख्याल और एहसास पैदा करना और उसके बाद उस चीज को महंगा करके इंसानों के हवाले करना। जबकि अल्लाह ने नेचुरल जिंदगी में बहुत कुछ रखा है। आप जाइए गुलाब का अतर लीजिए, आप जाइए चमेली का अतर इस्तेमाल कीजिए, बहुत कम कीमत और प्योर खालिस और खुशबू भी हकीकी, केमिकल नहीं, तो बड़ी आसानी के साथ बहुत कम कीमत पे आपने इस्तेहबाब भी हासिल कर लिया, उसके फवायद भी हासिल कर लिए और अपना पैसा भी बचा लिया। तो इसलिए इन चीजों में जो ट्रेंड सेटर्स होते हैं उनकी तरफ जाने की बजाय नेचर की तरफ जाएं तो आप मुशक्कतों से और मुश्किलात से भी बचेंगी और फवायद भी हासिल कर पाएंगे इंशाल्लाह ताला।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी आगा, मेरी सबसे पहले तो एक रिक्वेस्ट है कि मैंने देखा है कि लॉ ऑफ अट्रैक्शन के ऊपर एक बुक आई है, आपने अगर सुना हो उसके बारे में, काफी साल हो गया उसको, लेकिन हमारे उलमा की तरफ से इस पे कुछ ज्यादा बात नहीं हो पाती। तो एक तो मेरी ये रिक्वेस्ट है कि काइंडली आप सोचे इसके ऊपर, अगर आप किसी दिन कोई सेशन कर सके।
इस क्या है, किताब क्या है, किताब क्या है?
किताब का नाम है द सीक्रेट।
अच्छा,
तो बेसिकली उसमें रोंडा बायर्न की है। बेसिकली उसमें कॉन्सेप्ट यही है कि आप जैसा सोचते हैं वैसा होता जाता है। अगर आप पॉजिटिव सोचते हैं तो पॉजिटिव होता जाता है, और नेगेटिव सोचते हैं तो नेगेटिव होता जाता है। और इसका बहुत इफेक्ट होता है हर आम इंसान की एवरीडे लाइफ पे। लेकिन जी, एक तो ये रिक्वेस्ट है। दूसरे मुझे ये सवाल पूछना था कि जैसे डॉक्टर्स को अक्सर फार्मास्यूटिकल कंपनीज, अभी क्योंकि हमारी हलाल और तैयब रिस्क के बारे में बात हो रही थी, तो उसपे वो हमें अक्सर ऐसा बोलते हैं कि आप कुछ ऐसा लिख दें कि जिनसे उनकी प्रोडक्ट्स या मेडिसिन के अलावा भी, उनकी मेडिसिनल प्रोडक्ट्स कह सकते हैं, ऐसी होती हैं कि जो उनसे प्रमोट हो, जिसमें हमें 100% श्योरिटी नहीं होती कि इसका पढ़ने वाले को या लेने वाले को 100% फायदा होगा या नहीं होगा। तो ऐसी सूरत में क्या हमारा वो ऐसी कंटेंट लिखकर उससे अर्न करना हलाल होगा या नहीं होगा, ये सवाल है। थैंक यू सो मच।
बड़ा बुनियादी सवाल है आपका, और ऐसा सवाल है जिसमें माशरा इस वक्त मुबतला है। देखिए, मैंने अभी पहले सवाल के जवाब में जो आपसे किया था, आपसे नहीं, उसी हमारी जो बहन थी उनसे अर्ज किया था, वो एक हकीकत है। ये जो फार्मास्यूटिकल कंपनियां हैं उसी सरमायादाराना निजाम का हिस्सा है। सरमायादाराना निजाम की माहियत को समझने की जरूरत है, सरमायादाराना निजाम के पीछे मौजूद अहदाफ को समझने की जरूरत है, सरमायादाराना निजाम के पीछे मौजूद उस ज़हनियत को समझने की जरूरत है। सरमायादाराना निजाम इंसानी माशरे का इस्तेहसाल करके एक तबके को ताकतवर और दूसरे तबके को कमजोर बनाता है, और कमजोर तबके का खून चूस कर दौलत जमा करता है। इर्तकाज़े दौलत का जरिया यही सरमायादाराना निजाम है, और उसमें मुझ जैसे और आप जैसे लोग टूल के तौर पर इस्तेमाल होते हैं। लिहाजा अगर आप सरमायादाराना निजाम की खसूसियात को पढ़ें तो उसमें आप देखेंगी कि एक शख्स को 10 लाख 20 लाख रुपए वो तनख्वाह देते हैं, 30 लाख रुपए तनख्वाह देते हैं, उसकी जिंदगी की रूटीन भी वो खुद सेट करते हैं। बुनियादी तौर पर उसकी जरूरतों और जिंदगी के मेयार को बढ़ा देते हैं, खुद बढ़ाते हैं, एक मेयार सेट करते हैं, एक ट्रेंड सेट कर देते हैं, उसमें अब उस शख्स को लाकर जब फिट कर दिया जाता है, वो ये समझता है मेरा जिंदगी का, मेरी जिंदगी की सतह जो है बहुत ऊंची हो गई है, मैं हाई फाई हो गया हूं, लेकिन वो मुकम्मल तौर पर एक मशीन बन चुका होता है। जो कुछ कमाता है वो उसी निजाम को कायम रखने पर वो खर्च करता है, नतीजतन उसकी जिंदगी के इंसानी पहलू कमजोर से कमजोर तर होते चले जाते हैं, और वो तब तक उस निजाम के काम आता है जब तक उसके वजूद में तवानाई होती है, तवानाई खत्म हो जाए तो वो फिर नाकारा होकर एक नाकारा पीस की तरह से कुछ अरसे अपने घर में रहता है, और उसके बाद जो है ओल्ड एज होम की ज्यारत करने के लिए पहुंच जाता है वहां पर। सरमायादाराना निजाम इंसानी माशरे को इस तरह से ढालता है। तो ये जो मेडिकल का हमारा पूरा सिस्टम है वो भी उसी का हिस्सा है, अगरचे इसमें कोई शक नहीं कि बीमारियों का इलाज होता है, दवाइयां आती हैं, ये सारी चीजें ठीक है, इसमें कोई दूसरी राय नहीं है, लेकिन बुनियादी तौर पर सेहत और तालीम दो ऐसे मौजूआत हैं जो इंसान की बुनियादी तरीन जरूरत है, और आज के इस सरमायादाराना निजाम ने इन्हीं दो चीजों को, इंसानों को नचोड़ने के लिए बिजनेस का सबसे बड़ा जरिया बनाया हुआ है, सबसे बड़ा जरिया। इसलिए बीमारियां भी वो पैदा करते हैं, इलाज भी वो पैदा करते हैं, इलाज ईजाद करते हैं बीमारियों की पैदाइश के बाद, पहले बीमारियां ईजाद करते हैं और फिर उन बीमारियों के ईजाद के बाद अब उन्होंने ये देखना होता है किस बीमारी के इलाज से वो कितना ज्यादा अर्न कर सकते हैं और कितना लॉन्ग टर्म इसको वो चला सकते हैं। इसलिए बहुत सारी बीमारियां ऐसी हैं जिसका नेचर में इलाज है, मेडिकल साइंस में वो इलाज बताते नहीं है, और इंसान सारी जिंदगी पैसे खर्च करता रहता है ताकि वो सेहतमंद रहे और सलामत रहे, जिस दिन उसने दवा छोड़ दी उस दिन गया। इस सिस्टम में फार्मास्यूटिकल कंपनियां यही काम करती हैं कि एक प्रोडक्ट बनाती हैं और उस प्रोडक्ट की प्रोमोशन के लिए डॉक्टर्स को यूज करती है, और डॉक्टर को क्या देते हैं वो, कहीं पर छोटा सा तोहफा, कहीं पर कोई लैपटॉप, कहीं पर कोई, फर्ज करें बहुत बड़ी चीज उन्होंने दे दी तो एक कार दे दी, इस तरह से उनकी दिलचस्पी बढ़ाकर अपने प्रोडक्ट को ज्यादा से ज्यादा मार्केट करने के लिए डॉक्टर्स को वो इस्तेमाल करते हैं। अब यहां पर ये डॉक्टर पर डिपेंड करता है कि आया वो डॉक्टर इस तोहफे की वजह से और उनकी मार्केटिंग के टूल के तौर पर ये दवा लिखकर दे रहा है, इस प्रोडक्ट के हवाले से उस मरीज को रहनुमाई फराहम कर रहा है, या ये कि अपनी तशखीस की बुनियाद पर, अगर उसकी अपनी तशखीस ये है कि ये प्रोडक्ट, ये दवा, जो भी चीज है, ये आइटम मुफीद है, और मुफीद होने की वजह से ही मैं इस मरीज को इसके इलाज की तजवीज दे रहा हूं या दे रही हूं, फिर तो ठीक है। लेकिन अगर उस प्रमोशन की मुहिम और उनके दिए हुए तोहफे की वजह से ये काम कर रहा है, उसको नहीं मालूम कि वाकई इस दवा में ये खसूसियत है या नहीं है, तो फिर उसको उससे इज्तनाब करना चाहिए और उस निजाम की तकवियत का बायस कम अज कम हमारे दीनदार तबके को नहीं बनना चाहिए। जी मेरा ख्याल है काफी खुल के बात हुई है, कोई और अगर सवाल हो तो मैं हाजिर।
शाहिद रजा भाई, माइक अनम्यूट कीजिए। जी फातिमा
जी, अस्सलाम वालेकुम सर।
वालेकुम अस्सलाम।
सर मैं एक सवाल आपसे पूछना चाहती हूँ।
कहाँ से बात कर रही हूँ, सिटी मेंशन कर दीजिए।
बात कर रही हूँ मैं, अच्छा टॉपिक से रिलेटेड तो नहीं है, कराची से बात कर रही हूँ।
अच्छा जी
जी, ये मफातिह जनान में शब जुमा के जो अमाल हैं, इनमें एक हदीस दर्ज है इसमें जो इमाम जाफर सादिक अलैहिस्सलाम से मनकूल है, वो फरमाते हैं कि शब जुमा में अगर हम कोई शेर पढ़ें तो वो मकरूह है पढ़ना। तो रावी अर्ज करते हैं कि अगर शेर जो मबनी बर हक ही क्यों ना हो तो भी इसका पढ़ना मना है, और इसको पढ़ने से शब जुमा में किए हुए अमाल से भी सवाब से महरूम हो सकते हैं, और एक रिवायत है कि ऐसे शख्स की नमाज भी शायद कबूल ना हो। तो मैं ये पूछना चाहती हूँ कि इनसे मुराद कौन से अशआर हैं, क्योंकि अक्सर आप बेहतर जवाब दे सकते हैं।
बहुत हो, बहुत हो। आपका सवाल अच्छा है और प्रैक्टिकल लाइफ का एक हिस्सा है ये। देखिए, शेर असल में शायर के तखयलात के इजहार का जरिया है। शायर के तखयलात का ताल्लुक हकीकी दुनिया से नहीं होता, वो तखयली होता है, लेकिन अल्फाज की तरकीब और उन इस्तलाहात के बरवक्त और लतीफ इस्तेमाल के जरिए से वो रूह को और फिक्रे इंसानी को मसूर करते हैं। अशआर में ये कुव्वत होती है और ये ताकत होती है। इसलिए अगर आप जमाने जाहिलियत के आराब को देखें तो उन्होंने नबी करीम पर ये इल्जाम लगाया था कि ये जो आयात ये बयान करते हैं ये शायर हैं, ये इनका शेर है, इसलिए कि उन आयात में मौजूद अल्फाज और उनकी तराकीब में वो जाज़बियत मौजूद थी। शेर में ये जाज़बियत होती है, लेकिन बिलउमूम अशआर तखय्युल इंसानी का नतीजा होता है और तखय्युल का ताल्लुक हकीकी आलम से नहीं होता। इंसान को हकीकी आलम से दूर रखता है तखय्युल। इसलिए अरब में ये मकूला बहुत मारूफ है कि अहसनुहा अकज़बुहा, बेहतरीन शेर वो है जो सबसे ज्यादा झूठ पर मबनी हो। चूंकि तखय्युल है ना, उसका हकीकी जिंदगी से तो कोई ताल्लुक नहीं है। जब हकीकी जिंदगी से ताल्लुक नहीं है तो वो झूठ है। जब वो झूठ है तो जितना बड़ा झूठ होगा उतना ज्यादा वो मतलूब होगा, उतना ज्यादा वो लज्जत बख्श होगा। इसलिए आप अहमद फराज के अशआर देखें, फैज इब्ने फैज के अशआर देखें, आपको वहां पर जो तखय्युल नजर आता है उस तखय्युल पर तो आप अशअश करते हैं। वो खाले लब को फर्ज करें अगर वो पूरी दुनिया के मुकाबले में सबसे कीमती समझते हैं तो हकीकी दुनिया का ताल्लुक तो उस खाले लब से नहीं है, लेकिन चूंकि तखय्युल है और तखय्युल इंसान को मसहूर करता है। शबे जुमा असल में अल्लाह से उबूदियत, बंदगी और अपने दिल को अल्लाह के हवाले करने वाला वक्त है, करने वाली शब है। शबे जुमा रहमतों के दरवाजे खुलने की शब है। शबे जुमा मुनाजात की शब है। शबे जुमा दुआ की शब है। शबे जुमा तवस्सुल की शब है। शबे जुमा सुजूद व रुकू व क़याम व क़ूद की शब है। शबे जुमा अल्लाह से अपने टूटे हुए दिलों को जोड़ने की शब है। अब ऐसी शब में हर वो चीज जो तखय्युलाती हो और इंसान को तखय्युल की दुनिया में तो पहुंचाए लेकिन इस हकीकी लज्जत से दूर कर दे, उससे इंसान को मना किया गया है। इसलिए ये जो बात की जाती है कि अशआर शबे जुमा नहीं पढ़ने चाहिए, शबे जुमा ही के हवाले से, चूंकि शबे जुमा में इंसान उबूदियत और बंदगी की तरफ जाता है, तखय्युल की तरफ नहीं, कोई और वजह इसकी नहीं है। वरना आम हालात में अशआर पढ़ने पर न पाबंदी है, बल्कि बहुत सारे औकात में अशआर इंसान की रूह की ताजगी का बायस बनते हैं। अब जहां तक शेर पर पाबंदी और वो भी शबे जुमा में है, हर शेर नहीं, मसलन फर्ज करें इमाम अली का अपना कलाम है, इमाम हुसैन का अपना कलाम है, हजरत अबू तालिब का अपना कलाम है, शेर की सूरत में है और वो अल्लाह की बंदगी के हवाले से है, अल्लाह से राज़ो नियाज़ के हवाले से है, अल्लाह से अपने आप को जोड़ने के हवाले से है। क्या आप ये कहेंगे भाई ये भी मना है? नहीं, ये मना नहीं है, ये अल्लाह से जोड़ने का बायस है। हर वो कलाम, हर वो शेर जो इन मखसूस औकात में इंसान को अल्लाह की उस वादी से निकाल कर तखय्युल की वादी में पहुंचा दे और इंसान का राबता अल्लाह से तोड़ दे, उससे हमें मना किया गया है। लिहाजा अगर हम उन चीजों से इज्तनाब कर सकें तो काफी है, हमें तवज्जो देनी चाहिए उन चीजों पर जो हमें अल्लाह से जोड़ सके। जी
हेलो,
जी अहमद अली जाफरी।
अस्सलाम वालेकुम आगा जान, कैसे हैं? खैर खैरियत से?
वालेकुम अस्सलाम वरहमतुल्लाह वबरकातुह।
जी माशाल्लाह अच्छा सेशन शुरू किया हुआ, काफी अरसा से मैं इसमें पार्टिसिपेट कर रहा हूँ, लेकिन बवक्त मुश्किल ही सवाल का मौका मिलता है, वक्त की गुंजाइश भी नहीं होती आपके पास, और एडमिन का शुक्रिया टीम का। बहरहाल सवाल अपनी जगह, अली जाफरी अर्ज़ कर रहा हूँ पंजाब बखर से। आगा जान सवाल ये है कि हमारे रोजमर्रा में बहुत से मुआशरती मसाइल होते हैं जिसके बिना पर हमें अपनों से बात करनी पड़ती है, अकायद के लिहाज से, और गैरों को भी समझाना पड़ता है। تو اس حوالے سے کیا کوئی پاکستان میں ایسا میکنزم نہیں بن سکتا جس کی بنیاد پر آپ علماء ایک کتاب مرتب کریں؟ ہمارے ماشاءاللہ جیسے عروۃ الوثقی ہے اس حوالے سے بھی ہے، اور الکوثر یونیورسٹی بھی ہے، اور المنتظر بھی ہے، اس طرح بہت سے حوزے ہیں اور علمی یونیورسٹیاں بھی ہیں، تو وہاں سے پاکستان کے لیول پر کوئی کتب عقائد کے لحاظ سے جا کے مستند کتب ہو؟ کیونکہ آغا جان ایک علماء کچھ بات کرتا ہے، علماء کے آپس کے اختلافات اپنی جگہ، ذاکرین کے ہمارے اسرائی کی پٹی میں اختلافات اپنی جگہ، آپ ماشاءاللہ چکر لگا چکے ہیں، آپ سے ملاقات بھی ہو چکی ہے، پہلے بھی اس ڈسکشن اس موضوع پر ہو چکی تھی، تو کیا آپ جیسے ایکٹیو ہیں یا ماشاءاللہ آج کل جو ہمارے علماء ہیں اتحاد بین المسلمین کے بارے میں، کیا اتحاد بین المومنین کے بارے میں کوئی میکانزم نہیں ہے جس کی بنیاد پر ہم ایک دوسرے کو سکھا سکے ادب احترام باقی رہے؟ کیونکہ اس طرح جس رفتار سے ہم ایک دوسرے کو مقصر و حالی کہہ رہے ہیں، تو ظاہر ہے دوسری بات ہماری آڈیو ویڈیو ٹیپیں جب جائیں گی اسمبلی میں آگے، وہ تو کہے جی یہ تو قوم خود ایک دوسرے کو کافر کہہ رہی ہے، تو یہ تھوڑا سوال تھا، کائنڈلی رہنمائی کر دیجیے گا.
السلام. آپ کا سوال بھی اور آپ کا درد بھی اپنی جگہ اہم ہے. جو چیز سوچنے والی ہے وہ یہ ہے کہ یہ ذہن میں رکھیں کہ انسانی معاشرے میں اختلاف انسانی مزاج اور فطرت کا حصہ ہے. جب آپ کہتے ہیں ایک تو ایک کا مطلب ایک ہے، جب آپ کہتے ہیں دو تو دو کا مطلب ایک نہیں ہے، دو کا مطلب دو ہے. جب آپ کہتے ہیں تین تو تین کا مطلب تین ہے، پھر ایک نہیں ہے. ایک ہی گھر میں، ایک ہی چھت کے نیچے، ایک ماں اور ایک باپ سے پیدا ہونے والے چار بچوں کے چار مزاج اور چار رخ ہوتے ہیں سوچنے کے. وہاں پر آپ پابندی نہیں لگا سکتے کہ یہ اس بچے کی طرح کیوں نہیں ہے، یہ اس بچے کی طرح کیوں نہیں ہے. یہ اختلاف فطرت کا حصہ ہے. اللہ تبارک و تعالیٰ نے اس اختلاف کو بھی زندہ رکھا، اور ان اختلافات کے باوجود فکری طور پر یکسوئی اختیار کر کے ایک ہدف کی طرف سفر کرنے کے لیے عقل کی دولت سے بھی نوازا اور نبی کی تعلیمات سے بھی نوازا ہے. لہذا اگر آپ یہ کہیں کہ عقائد کے حوالے سے مختلف علماء مختلف بات کرتے ہیں، تو میں یہاں پر تھوڑا سا اصلاح کرنا چاہوں گا. اگر وہ علماء ہیں، چاہے نجفی ہیں یا قمی ہیں، چند بیسک مسائل کے علاوہ، چند دو یا تین، باقی مسائل میں ان کا نقطہ نظر ایک ہی ہوگا، اظہار کے طریقے مختلف ہو سکتے ہیں لیکن ایک ہی ہوگا. اللہ کے حوالے سے سب ایک طرح سے سوچیں گے، نبی کے حوالے سے سب ایک طرح سے سوچیں گے، عصمت کے حوالے سے سب ایک طرح سے سوچیں گے، امامت کے حوالے سے سب ایک طرح سے سوچیں گے، ولی کے حوالے سے انما ولیکم اللہ ورسولہ کے حوالے سے ایک طرح سے سوچیں گے، ایک طرح سے جواب دیں گے، معاد کے حوالے سے ایک طرح سے جواب دیں گے، امامت کے حوالے سے ایک طرح سے جواب دیں گے، فقہی احکام کے حوالے سے 52 ابواب ہیں، تمام ابواب میں جو آپ کے مورد نظر مسائل ہیں ان سب کا جواب ایک طرح سے ملے گا. یہ سارا ایک ہی ہے، دو نہیں ہے. ہاں جاہلوں کی وجہ سے یہ ذہن میں رکھیے گا، ولایت تکوینی اور تشریح کے موضوع پر کسی کو مقصر اور کسی کو غالی بنا دیا گیا. یہ سیاسی مسئلہ تھا، سیاسی موٹیوز تھے، سیاسی اہداف تھے، تاکہ شیعوں کو آپس میں ایک دوسرے کے مقابلے میں کھڑا کیا گیا. نماز اور عزاداری کو موضوع بنا کر لڑایا گیا، حقیقت میں تو کوئی اختلاف نہیں تھا. تشریعی اور تکوینی ولایت کے درمیان بھی کوئی اختلاف نہیں تھا. تعبیرات میں اختلاف ہو سکتا ہے، لیکن وہ بھی ان دو تین چار مسائل میں، لیکن باقی تمام مسائل میں تو سب ایک ہے. لہذا یہ جو اس طرح کا فکری اختلاف ہے اور علمی اختلاف ہے، علمی اختلاف اور فکری اختلاف کو آپ کسی بھی دور میں کبھی بھی روک نہیں سکتے، چاہے نبی کریم کا دور ہو چاہے آج کا دور ہو. لیکن ان علمی اور فکری اختلافات کو اگر جھگڑے اور نزاع کا بنایا موضوع بنایا جائے، اس سے آپ کو روکنا بھی چاہیے اور روک بھی سکتے ہیں. مثلاً میں سمپل مثال دیتا ہوں، دیکھیں فکری طور پر مجھ میں اور آپ میں فرق ہے، آپ میں اور آپ کے بچے میں فرق ہوگا، آپ میں اور آپ کے والد میں فرق ہوگا، 100 سال پہلے کے فرد اور آج کے فرد میں فرق ہوگا، زمانے کی وجہ سے فرق ہوگا، تعلیم کی وجہ سے فرق ہوگا، انوائرمنٹ کی وجہ سے فرق ہوگا، ذاتی استعداد اور صلاحیت کے حوالے سے فرق ہوگا، یہ سارے فرق مل کر انسان کی فکروں میں اختلاف پیدا کر دیتے ہیں، یہ نیچرل ہے. لیکن اس کے باوجود وہ جو کلی اصول ہے ان میں تو کوئی فرق نہیں ہے. میں یہاں پر مثال دوں گا آپ کو، حضرت رسول خدا کے دو صحابی ہیں، دونوں کو آپ بہت اچھی طرح سے مانتے ہیں، ایک حضرت سلمان ہے اور ایک حضرت ابو ذر ہے. حضرت سلمان کسی اور مقام کے حامل ہیں، حضرت ابو ذر کسی اور مقام کے حامل ہیں، دونوں صحابی ہیں، دونوں مقامات بلند رکھتے ہیں، لیکن سلمان کہاں اور ابو ذر کہاں؟ اس لیے حدیث ہے کہ لو علم ابو ذر ما فی قلب سلمان لقتلہ، اگر ابو ذر کو پتا چلے کہ سلمان کے دل میں کیا ہے تو وہ برداشت نہیں کر سکیں، وہ ہم کو قتل کر دیں. کیوں؟ اس لیے کہ فکری اور معنوی ادراک کے حوالے سے، فہم کے حوالے سے سلمان کا فہم بہت بلند ہے اور ابو ذر کا فہم نیچے ہے. اس فہم کے اختلاف کی وجہ سے ہو سکتا ہے ایک دوسرے کو سمجھ نہ پائیں. جس طرح سے یہ اختلاف آپ کو حضرت خضر اور حضرت موسیٰ میں نظر آتا ہے، اب اس کو آپ کہیں گے دونوں کے درمیان جھگڑا تھا؟ نہیں بھائی، ایسا نہیں ہے، نہ ادھر جھگڑا ہے نہ ادھر جھگڑا تھا، یہ فہم کا اختلاف ہے. فہم کا اختلاف ہمیشہ ہوتا ہے، ہر معاشرے میں ہوتا ہے، ہر دور میں ہوتا ہے، ہر زمانے میں ہوتا ہے. اس کے باوجود نبی کریم کے سائے میں سب ایک تھے، امیر المومنین کے سائے میں سب ایک تھے. ہمیں اس حوالے سے کوشش کرنی چاہیے کہ ہم ولی فقیہ کے سائے میں، مجتہدین جامع الشرائط کے سائے میں، فقہا کے سائے میں، جو امام عصر کے نواب ہیں، نائب ہیں، ان کے سائے میں ہم ایک ہوں ان مشترکہ اہداف اور عقائد کے حوالے سے. یہ جو فہم کا اور فکر کا اختلاف ہے اس کو اپنے آپ تک محدود رکھیں. ٹھیک ہے، مجھے یہ سمجھ آئی ہے، آپ کو وہ سمجھ آئی ہے، یہ ایک بات. اور دوسری بات جو بڑی اہم ہے وہ یہ ہے کہ آپ اس خوش فہمی کا شکار کبھی بھی نہ رہیں کہ تمام امت، تمام شیعیان علی ایک طرح سے سوچیں اور متحد ہو جائیں. خود امیر المومنین کے اپنے دور میں ایسا نہیں ہوا، امام حسن کے اپنے دور میں ایسا نہیں ہوا، امام حسین کے اپنے دور میں ایسا نہیں ہوا، جبکہ وہ ائمہ معصوم تھے، معصوم امام تھے، اس دور میں بھی ایسا نہیں ہوا. اس کے لیے فکری ارتقاء ضروری ہے. فکر میں ارتقاء کے نتیجے میں انسان پھر بڑے اہداف کے لیے چھوٹی چیزوں کو قربان کرنے کا جذبہ اپنے آپ میں پیدا کرتا ہے. لیکن یہ کب ہوتا ہے؟ جب انسان فکری طور پر ارتقاء پائے. فکر جتنی چھوٹی ہوگی، چھوٹی چیزیں بڑی چیزوں پر فوقیت حاصل کر پائیں گی. فکر جتنی بڑی ہو جائے گی، انسان بڑے اہداف کے لیے چھوٹی چیزوں کو قربان کرنا شروع کر دے گا. یہی دین ہے. اس لیے ہمیں کوشش یہ کرنی چاہیے کہ معاشرے میں موجود تمام تر اختلافات کے باوجود، اس طرح کے فہم کے اختلافات کے باوجود، جہاں سازش ہے، منصوبہ بندی ہے، اس کو سمجھ لیں، جہاں دین ہے اس کو بھی سمجھ لیں، دین کی تقویت کا باعث بنے. جہاں سازش اور کوشش ہے کہ شیعوں کو لڑایا جائے، مومنین کو لڑایا جائے، اہل بیت کے ماننے والوں کو ایک دوسرے کے مقابلے میں کھڑا کیا جائے، وہاں پر ہم عقل کا راستہ اختیار کریں، ائمہ یہودا علیہ الصلوۃ والسلام کا راستہ اختیار کریں، اور ان جھگڑوں، منافرتوں اور اختلافات کو دبانے کی کوشش کریں، اور متفقات کو، آپس کے مشترکات کو بڑھانے کی کوشش کریں. یہ ہر انڈیویجول کا، ہر بااثر فرد کا، ہر ادارے کا کام ہونا چاہیے. اگر ہم اس نہج پر سوچنا شروع کریں گے تو زیادہ ٹائم نہیں لگے گا، ہم پہلے کی نسبت بہتر پوزیشن میں بھی ہوں گے، اور بہتر طور پر اپنی کارکردگی کا اور دین کے دفاع کا فریضہ بھی نبھا سکیں گے انشاءاللہ تعالی. میرا خیال اتنا ہی کافی ہے آپ کے اس سوال کے جواب.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
جب علی عبدی پنڈی سے بول رہا ہوں، میرا ایک چھوٹا سا سوال ہے جی. ہم وضو کرتے ہیں باتھ روم میں، جو اٹیچ واش روم ہوتے ہیں، واش روم بھی ہوتا ہے، باتھ روم بھی ہوتا ہے، تو اس میں قرآن کی آیت جیسے بسم اللہ یہ پڑھ سکتے ہیں؟
بالکل پڑھ سکتے ہیں، بالکل پڑھ سکتے ہیں، کوئی حرج نہیں. قرآن
اگر تعویذ
جی،
قرآن آیت ہی ہے نا جی.
ہاں ہاں بالکل، بسم اللہ قرآن کی آیت ہے، کوئی مسئلہ نہیں ہے. یہ جو ہے آپ کی زبان اور آپ کی روح کا نتیجہ ہے کہ آپ ان آیات کو پڑھ رہے ہیں. اس کے لیے پڑھنے کے لیے انسان کا ضروری نہیں ہے کہ وہ وضو سے ہو. پڑھنے کے لیے مس کرنے کے لیے ضروری ہے کہ وہ وضو سے ہو, پڑھنے کے لیے ضروری نہیں ہے. اگرچہ وضو کے ساتھ پڑھے گا تو ظاہر ہے اس کا ثواب ہے, وہ فوقیت رکھتا ہے, اور طاہر و مطہر کتاب ہے تو اس لیے اس کی تلاوت بھی طاہر و مطہر انداز ہی میں ہونا چاہیے. لیکن اگر وہ ٹائم جب آپ وضو کرنے کے لیے گئے ہیں آپ اگر آیات پڑھتے ہیں تو اس کا ثواب یقیناً ملتا ہے. البتہ یہ ذہن میں رکھیں, طہارت کے ساتھ جو آیات پڑھی جاتی ہیں اور بغیر طہارت کے پڑھی جاتی ہیں ان میں ثواب کی مقدار کے حوالے سے فرق ہوتا ہے, لیکن حلال و حرام کا فرق نہیں ہوتا. آپ پڑھ سکتے ہیں.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
خدا آپ کو سلامت رکھے اور ایڈمن کو بھی سلامت رکھے جنہوں نے مجھے یہ موقع دیا. میں ابرار بات کر رہا ہوں جے پور ہندوستان سے.
جی جی اللہ سلامت رکھے آپ.
دیکھیے اب وقت تو زیادہ رہ نہیں گیا ہے, میرے تو تین سوال تھے لیکن میں ایک سوال جو ہے آپ سے پوچھنا چاہ رہا ہوں اس سلسلے میں کہ یہ جو ایک ویسے تو صفائی تھا موضوع لیکن میرا سوال یہ ہے کہ اگر ایک یہ جو کیفیت پیدا ہو رہی ہے پچھلے 5-6 برس سے جو ہم دیکھ رہے ہیں سماج میں ہمارے ملک میں بھی آپ کے ملک میں بھی کہ یہ مجالس وغیرہ جو ممبر ہوتے ہیں کہ مطلب ہدایتیں بھی ہو رہی ہیں اپنی جگہ بالکل صحیح سے چل رہی ہیں لیکن ایک سیاسی جو رنگ بہت زیادہ مل رہا ہے جیسے وہ تو خیر اپنی جگہ ہے کہ پہلے شیعہ سنی میں اختلاف بھڑکانے کی کوشش کی گئی, پھر شیعوں میں آپس میں بھڑکانے کی کوشش کی گئی, پھر وہ مرجعیت کو بھی گھسیٹ لیا گیا اور ماتم کو بھی گھسیٹ لیا گیا, تو یہ سب کیا گیا. اب ایک نئے قسم کی ایک عجب طرح کی چیز ہو رہی ہے کہ بہت جلدی جلدی بتا دوں کہ یہ جو آج کل آپ نے بھی خود بھی نوٹس کیا ہوگا ایک تھوڑا سا نیشنلسٹک جو چیز ہم دیکھ رہے ہیں کہ ہندوستان پاکستان یا یہ اس طرح کی باتیں یا تھوڑا سیاسی چیزیں کہ یہاں پہ تحریک ہے اور یہ ہے ہم اس کی بات کریں تو یہاں کی بات نہیں کر رہے, اور مطلب بس اسی لیے میں آپ سے پوچھ رہا ہوں کیونکہ آپ تھوڑا سا اس میں تھوڑا بہتر جانتے ہیں, اور اسی لیے بھی چونکہ مجھے بڑا افسوس ہوا کہ ابھی سال محرم میں جو مجالس ہم لوگ آن لائن دیکھ رہے تھے, ہم لوگ بھی وہاں کی مجلس دیکھتے ہیں, وہاں سے بھی وہاں کے لوگ بھی یہاں کی مجلس دیکھتے ہیں, لیکن ایسی باتیں مطلب جو آن لائن چیٹ ہوتی ہیں ساتھ کے ساتھ اس میں کہ جیسے کہ ہم یہاں پہ ہیں تو ہم وہاں کے لوگوں کی نہیں دیکھیں گے, وہاں پہ کوئی پوچھتا نہیں ہے, وہاں کوئی اٹھتا نہیں ہے وغیرہ وغیرہ, یہ سب باتیں میں نہیں کہنا چاہ رہا, تو آپ تھوڑا سا اگر وقت اس پہ دے سکیں تو مجھے بتائیں کہ ایسے ہی صورت میں کیا کرنا چاہیے آدمی کو, یہ جو ایک سیاسی چیز بہت زیادہ پھیل رہی ہے سماج میں زہر کی طرح کہ ہم فخر کرتے ہیں کہ آزاداری جو ہے وہ کسی سرحد کی محتاج نہیں ہے, حسین ہر جگہ ہیں اور مولا علی ہر جگہ ہیں, رسول پاک صلی اللہ علیہ وسلم سب جگہ ہیں, اللہ جو ہے اللہ کی رحمت سب جگہ ہے, ہر کہیں بھی مغرب میں بھی مومن ہو سکتا ہے, مشرق میں بھی کافر ہو سکتا ہے, لیکن اب یہ سب جو چیز ہو رہی ہے یہ آپ ذرا سا روشنی ڈالیں کہ اس کو ہم ختم کیسے کریں, آپس میں جو پڑھتا جا رہا ہے اس کو کیسے ختم کریں, تھوڑا سا آپ وقت دے سکیں بہت مہربانی ہوگی. بہت شکریہ, اللہ آپ کو سلامت رکھے اور ایڈمن کو بھی اللہ سلامت رکھے.
اللہ خوش رکھے آپ کو, آپ کی توفیقات خیر میں مزید اضافہ فرمائے. دیکھیے ایک ہے نظریہ, ایک ہے جغرافیہ. نظریہ جغرافیہ پہ قربان نہیں ہوتا لیکن جغرافیہ کو نظریہ پر قربان کیا جاتا ہے. نبی کریم کی ولادت باسعادت ہوئی ہے کہاں پر؟ مکہ میں, لیکن آپ نے اپنے نظریے کی خاطر مکہ کو چھوڑا, مدینہ کی راہ لی. مدینہ آپ کا وطن تو نہیں تھا. امیر المومنین کی ولادت کہاں پر ہے؟ مکہ میں, لیکن آپ نے نظریے کے احیاء کے لیے ضرورت محسوس کی تو آپ نے وطن کو چھوڑا, کہاں چلے گئے؟ عراق, کوفہ. کیوں؟ اس لیے کہ وہاں پر آپ نظریے کی حفاظت بہتر طور پر کر سکتے تھے. لہذا یہ بات ہمیشہ ہمارے پیش نظر رہنی چاہیے کہ مٹی کی محبت نیچرل ہے, اپنے ارد گرد کے جغرافیائی سرزمینوں کی محبت نیچرل ہے, لیکن نظریات کے مطابق ہو تو نعمت ہے, نظریات سے ٹکرائے تو پھر فوقیت نظریات کو حاصل ہے. اس لیے نیشنلزم ہو, لسانیت ہو, کلچر ہو یا تہذیب اور کوئی اور چیز, اگر یہ آپ کے ان بنیادی نظریات سے متصادم ہو جائیں تو پھر ان تمام چیزوں کو اپنے نظریے پر قربان کرنا دین ہے. لیکن اگر متصادم نہ ہوں بلکہ انہی نظریات کو مضبوط کرنے اور استحکام بخشنے کا ذریعہ بن جائیں تو پھر یہ بھی نعمت ہے. یہی وطن دوستی نعمت ہے, یہی اپنی خاک سے محبت نعمت ہے, یہی اپنی سرزمین, اپنے گھر, اپنے گلی, اپنے کوچے, اپنے قصبے, اپنے اپنی قوم, اپنے رشتے دار, ان سے محبت نعمت ہے. کب؟ جب اس نظریے کی تقویت کا باعث بنے. لیکن جب نظریے سے متصادم ہو جائے تو پھر باپ اور بیٹے کا رشتہ بھی اللہ نہیں مانتا, باپ اور بیٹے کا رشتہ بھی, ماں اور بیٹے کا رشتہ بھی اللہ نہیں مانتا, کہتا ہے نہیں پہلے نظریہ اس کے بعد پھر رشتہ. لہذا دشمن نے ہمیشہ یہ کوشش کی ہے کہ مختلف اقوام کو مختلف سرزمینوں میں اسی طرح کے چھوٹے 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 مسائل میں الجھا کر آپس میں تفریق پیدا کر کے نظریے کو کمزور کیا جائے اور اس طرح کی جو نیچرل وابستگی کی چیزیں ہیں ان کو تقویت پہنچائی جائے. اقبال نے کہا تھا نا جو پیرہن اس کا ہے وہ مذہب کا کفن ہے. مذہب تب زندہ ہے جب آپ نیشنلزم کو, جغرافیائی محبتوں کو, رشتوں اور قومیتوں کی محبتوں کو پامال کر سکیں, تب مذہب زندہ ہوتا ہے. ہاں اگر مذہب کے زندہ کرنے میں بھی یہ چیزیں کام آ سکیں پھر یہ نعمت ہے, بہت بڑی نعمت ہے. جیسے خود نبی کریم کے اپنے دعوت کے عمل میں جب قریش کے بہت سارے ان اکابر کو آپ نے دعوت دی تو سب سے پہلے کہاں سے شروع کیا؟ اپنی قوم سے, اپنی سرزمین کے اکابر سے, ان اکابر سے جن سے کوئی نہ کوئی رشتہ تھا. اس رشتے کو نظریے کی تقویت کے لیے آپ نے استعمال کیا, لیکن جہاں پر یہ رشتہ اس نظریے کے مقابلے میں کھڑا ہو گیا آپ نظریے کے ساتھ کھڑے ہو گئے اور رشتوں کو ختم کر دیا. اس لیے اس چیز کو ہمیشہ پیش نظر رکھنے کی ضرورت ہے کہ مغربی استعمار ہو یا مشرقی استعمار, ہمیشہ طاغوت صفت طاقتیں, چاہے فرعون اس زمانے کے ہوں یا آج کے زمانے کے, ہر دور میں فرائنا نے انسانوں کو اسی طرح سے ان چھوٹے چھوٹے مسائل میں تقسیم کر کے ان کو آپس میں الجھا کر اپنے نظریے سے دور رہنے کی کوشش کی ہے. جبکہ قرآن کیا کہتا ہے, انما المؤمنون اخوة, مؤمن آپس میں بھائی بھائی ہیں. یعنی ہمارا جو رشتہ ہے وہ کیا ہے؟ وہ ایمان ہے, وہ یہ خون نہیں ہے. ہو سکتا ہے ایک بھائی مشرک ہو ایک بھائی مسلمان ہو, جو مسلمان ہے وہ مشرک کے قریب ہی نہیں جا سکتا, اس لیے نہیں کہ ان کا خون جو ہے الگ الگ ہے, خون ایک ہے, لیکن اس لیے کہ نظریہ الگ ہے, عقیدہ الگ ہے. عقیدہ ہی, نظریہ ہی انسان کو تعمیر کی راہ پہ گامزن کرتا ہے. لہذا خون اہم نہیں ہے, رشتہ داری اہم نہیں ہے, قبیلہ اہم نہیں ہے, قومیت اہم نہیں ہے, لسانیت اہم نہیں ہے, ملک اہم نہیں ہے, شہر, وطن, زادگاہ, پیدائش کی جگہ, یہ اہم نہیں ہے, اہم نظریہ ہے. اسی نظریے کی وجہ سے حضرت سلمان فارسی فارس کے ہیں لیکن منا اہل البیت ہو جاتے ہیں, اور اسی نظریے کی وجہ سے اموی رسول کریم کے اپنے چچا زاد ہیں لیکن مقابلے میں کھڑے ہو جاتے ہیں. لہذا اصل چیز ہے نظریہ. اس نظریے کی بنیاد پر اگر کوئی شخص امریکہ میں ہے, اگر اسی نظریے کا حامل ہے تو آپ کا بھائی ہے اور آپ نے اس کو اور اس نے آپ کو سپورٹ دینا ہے. افریقہ میں ہے تو یہی ہے, ایشیا میں ہے تو یہی ہے, آپ کے اپنے علاقے میں ہے تو یہی ہے. اور اگر وہ نظریہ نہیں ہے تو ایک گھر میں ایک چھت کے نیچے دو بھائی ہیں تو ایک دوسرے کے ساتھ نہیں ہو سکتے, اس لیے کہ نظریہ ایک نہیں ہے, اور نظریہ وہی ہے جو اللہ کا دیا ہوا ہے. ہم اپنے نظریے کی بات نہیں کرتے اور نہیں کر سکتے ہیں, ہم اللہ کے دیے ہوئے نظریے کی بات کرتے ہیں, رسول اللہ کے دیے ہوئے نظریے کی بات کرتے ہیں, ائمہ اہل البیت علیہ الصلوۃ والسلام کے دیے ہوئے نظریے کی بات کرتے ہیں. لہذا چاہے محرم کا مسئلہ ہو, سفر کا مسئلہ ہو, کوئی اجتماعی مسئلہ ہو, استعمار ستیزی کا مسئلہ ہو, ظلم کے مقابلے میں کھڑے ہونے کا مسئلہ ہو, انصاف کے حصول کا مسئلہ ہو, ظلم سے لڑنے کا مسئلہ ہو, مظلوم کی حمایت کا مسئلہ ہو, جہاں جو بھی اس طرح کا مسئلہ کھڑا ہو جاتا ہے وہاں پر ہمیں اپنے نظریے کے ساتھ جو کہ قرآن ہے اور اہل البیت ہے ان کے ساتھ کھڑا ہو جانا چاہیے. اگر ہمارے کلچر نے, ہمارے معاشرے نے, ہمارے قوم و قبیلے نے, ہماری سرزمین کے لوگوں نے اس نظریے کی تقویت میں آپ کا ساتھ دیا تو وہ آپ کے ہیں, ساتھ نہیں دیا تو وہ غیر ہیں اور آپ غیر ہیں, آپ الگ ہیں وہ الگ ہیں. اس بنیاد پر آپ کے سامنے رستہ بالکل واضح ہو جاتا ہے اور کوئی ابہام باقی نہیں رہتا. کافی ہے اتنا جواب یا مزید کچھ کہنے کی ضرورت ہے؟ میرا خیال ہے شاید نہ ہو.
اگر لاسٹ کوشن لے لیتے ہیں.
السلام علیکم, میں حسین کینی بات کر رہا ہوں پشاور پاکستان سے. میرا کوشچن یہ ہے کہ جی ایک تو بہت تھینک یو ویری مچ کہ آپ یہاں پر ہیں, ہمارے کچھ ایمبیگوٹیز ہوتی ہیں تو اس کو آپ کلیئر کر لیتے ہیں. اور زوم آن لائن جو یہ زوم میٹنگ جو ہے, سوری آئی ایم ویری نیو فار اٹ, اس لیے میں تو وہ یہ جو ہے ان کی بڑی مہربانی مجھے انہوں نے یہ موقع دیا. میرا سوال یہ ہے جی کہ ایک کہیں پر ایک دو بندے وہ کوشچن کر آپس میں لگے تھے کوئی وضو کے بارے میں, اہل سنت اہل وہ موضوع تو کچھ اور ہی تھا, مگر یہ کہ مسئلہ اس طرح ہے کہ وہ کہہ رہے تھے کہ جو اہل سنت وہ کہہ رہے تھے کہ آپ کچھ ریفرنس بھی دیا انہوں نے کہ قرآن پاک میں ہے تین جگہوں پہ آیا ہوا ہے کہ آپ جب وضو کرتے ہیں تو اس کو پھر میں نے چیک بھی کیا, ابھی مجھے یاد نہیں پڑا کہ کون سی جگہ پہ تھا کہ وہاں پر لکھا بھی تھا کہ آپ جب وضو کرتے ہیں تو آپ ہاتھوں کو اور منہ کو اور پاؤں کو ٹخنوں تک دھویا کریں. تو اچھا اس میں پھر کنفیوژن پیدا ہو گئی کہ وہ کہ ہم مسا کرتے ہیں اہل وہ جو ہیں تشیع, تو پھر میں نے کہا چلیں اس طرح کریں گے کہ پاؤں کو ٹخنوں تک دھو لیں گے اور پھر اس کے بعد وہ کروں گا میں کیا کہتے ہیں مسا کر لوں گا. لیکن پھر یہاں پر ایک علامہ صاحب تھے وہ کہہ رہے تھے کہ آپ جو مسا کرتے ہیں تو اس کو گیلا گیلے پاؤں پہ نہیں کر سکتے مسا, پھر مسا آپ کو نہیں ہوتا صحیح. ایک میرے ایک کوشچن ہے جی کہ یہ اور ذرا آپ اس پہ روشنی ڈالیں. دوسرے میں یہ ہے کہ جی ہم یہاں پر جو بسکٹس وغیرہ لیتے ہیں ریپرز وغیرہ جو ہوتے ہیں نا اس کے اوپر لکھا ہوتا ہے کہ اس میں تقدس میں کہہ رہا ہوں کہ ایران مشہد رضویہ وغیرہ اس کے ریپر پہ لکھا ہوتا ہے, تو وہ ہم تقدس کے اس سے ہم پھر اس کو ڈسٹ بین میں نہیں ڈالتے, تو اس میں کیا ڈالا کریں پینکا کریں یعنی اس کو ہم کیا اس کے بارے میں ہوئے ہیں؟ تھینک یو ویری مچ.
میں آپ کے دوسرے سوال کا جواب پہلے دیتا ہوں. یہ جو ریپرز ہوتے ہیں کاغذ ہوتے ہیں جس میں مشہد کا نام لکھا ہو مثلا فرض کریں, یا فرض کریں مکہ کا نام لکھا ہو, یا فرض کریں مدینہ کا نام لکھا ہو, یا فرض کریں نجف کا کربلا کا قم کا نام لکھا ہو, یعنی صرف اتنا لکھنا کافی نہیں ہے. بعض اوقات صرف نام تقدس کا باعث نہیں ہوتا, نام کے پیچھے جو فکر ہوتی ہے وہ اس نام کو تقدس عطا کرتی ہے. وہ جو پیچھے چیز ہے وہ موجود نہ ہو تو یہ نام صرف نام کی حد تک مقدس نہیں ہوتا. تو اس لیے جب اس طرح کے استعمالات ہوں وہاں پر پیچھے جو تصور ہے وہ موجود نہ ہو تو پھر کوئی حرج نہیں ہے, اس کے ساتھ وہی سلوک کیا جا سکتا ہے جو عام دوسرے کاغذ کے ساتھ کیا جا سکتا ہے, آپ ڈسٹ بن میں پھینک سکتے ہیں, کوئی مشکل نہیں ہے. ہاں اللہ کے نام کے ساتھ کبھی بھی ایسی بے حرمتی نہیں ہو سکتی, وہاں پر ہمیں خیال رکھنا چاہیے. نبی کریم کے نام کے ساتھ ایسی بے حرمتی نہیں ہو سکتی, اس کا خیال رکھنا چاہیے. اس طرح سے باقی جو بزرگان دین ہیں اور ائمہ اطہار. جہاں تک آپ کے پہلے سوال کا تعلق ہے, میں اس والے سے پہلی بات تو یہ عرض کروں, سوال بڑا آپ کا اچھا ہے. قرآن کریم میں ارشاد ہے کہ فغسلو, ذرا غور کیجیے گا, فغسلو غسل دو, غسل اور غسل دو لفظ ہیں, غسل دھونے کے معنی میں ہوتا ہے اور غسل اسی معنی میں جس معنی میں آپ اردو میں استعمال کرتے ہیں یعنی پورے وجود کو غسل دینا, لیکن غسل دھونے کے معنی میں ہوتا ہے. فغسلو وجوہکم, اپنے چہروں کو دھو. فغسلو وجوہکم وایدیکم, اور اپنے دونوں ہاتھوں کو دھو. کہاں تک دھو؟ کوہنی تک, الی المرافق. وامسحو, وامسحو مسح, وامسحو یعنی مسح کرو. وامسحو رؤوسکم, اپنے سروں پر. وارجلکم, اور اپنے پاؤں پر. خود آیت یہ کہہ رہی ہے کہ چہرہ دھو, سر اور پاؤں پر مسح کرو. خود آیت یہ کہہ رہی ہے. ہمارے یہ جو جھوٹے ملا ہیں یہ وم سہو کے نیچے بریکٹ میں ترجمہ کرتے ہیں دھو مسا نہیں, یہ ان کی خیانت ہے, یہ ان کی خیانت ہے. اللہ نے قرآن کریم میں وضو کا جو طریقہ بتایا ہے اس میں چہرے اور بازوں کو, ہاتھوں کو کوہنیوں تک دھونے کا حکم ہے اور سر اور پاؤں کو مسح دینے کا حکم ہے, مسح کرنے کا. فمسحو غسل نہیں ہے, مسح ہے, خود لفظ بتا رہا ہے مسح ہے. فمسحو مسح کرو. میں ایک ویڈیو دیکھ رہا تھا ایک مصری پروفیسر کی, ٹی وی کے اوپر اینکر نے اس سے سوال کیا کہ آپ شیعہ کیوں ہوئے, آپ تو اچھے بھلے سنی تھے, آپ شیعہ کیوں ہوئے؟ تو اس نے کہا کہ میرے ساتھ ایک عجیب و غریب واقعہ ہوا ہے. کہا وہ کیا ہوا؟ کہا میں گیا تھا مکہ, تو ایک دن میں خانہ کعبہ میں داخل ہونے سے پہلے وضو خانے میں گیا, وہاں پر میں وضو کر رہا تھا, وضو میں نے کیا اور اپنے پاؤں دھوئے اور جیسے ہی ہٹنے لگا, ایک نوجوان تھا 22-25 سال کا, اس نے مجھ سے کہا کہ یہ آپ نے وضو کیسے کیا ہے؟ میں نے کہا جیسے کرتے. کہا کہ ذرا قرآن کی وضو والی آیت پڑھو. تو کہنے لگا کہ میں خود حافظ قرآن ہوں, پروفیسر ہوں, تراویح پڑھایا کرتا تھا, تو اس لیے مجھے یاد تھی, میں نے آیت پڑھ دی. میں نے کہا اس آیت کا ترجمہ کرو, ترجمہ کیا ہے؟ تو کہتا ہے پروفیسر, کہتا ہے کہ میں نے جب یہ آیت پڑھی اور توجہ دے کے پڑھی کہ اس میں کیا ہم کہہ رہے ہیں, تو میں نے دیکھا کہ آیت تو کہہ رہی ہے بھائی پاؤں پہ اور سر پہ مسا کرو, ہم اس کو دھوتے ہیں. کہہ رہے ہیں وہیں پر میرے ذہن میں ایک بات کلک کر گئی, میں اتنے عرصے تک نماز میں قرآن پڑھتا رہا, تراویح میں قرآن پڑھتا رہا, یہ آیت مجھے یاد ہے اور بار بار پڑھتا رہا, کبھی میں نے غور نہیں کیا کہ آیت میں وضو کے حوالے سے تو حکم ہے کہ آپ سر پہ مزہ کریں, پاؤں پہ مزہ کریں اور اپنا چہرہ اور بازو کوہنیوں تک دھوئیں, تو لیکن یہاں پر ہم تو اس کے برعکس کرتے ہیں اور گردن پہ مزہ کرتے ہیں اور پاؤں کو دھوتے ہیں. جب میں نے یہ دیکھا تو میں نے اس لڑکے کا شکریہ ادا کیا. اس کے بعد کہتا ہے کہ میں واپس مصر پہنچا, مصر پہنچ کے میں نے قدیم تفاسیر میں سے 6 بڑی اہل سنت تفاسیر کا انتخاب کیا تاکہ ان آیات کے حوالے سے تحقیق کر سکوں. کہتے ہیں میں نے تحقیق کی, تو تحقیق کے بعد جو بات میرے سامنے آئی وہ یہ ہے کہ حجاج ابن یوسف کے زمانے تک لوگ سروں پر مسا کرتے تھے اور پاؤں پر مسا کرتے تھے, چہرے دھوتے تھے اور بازوں کو دھوتے تھے کونیوں تک, لیکن حجاج ابن یوسف نے اپنے زمانے میں منع کر دیا اور کہا کہ آج کے بعد پاؤں دھو کر آیا کرو, وضو میں پانی پاؤں دھونا پڑے گا. الناس علی دین ملوکہم, لوگ اپنے حکمرانوں کے دین پر ہوتے ہیں, جیسے حکمران نے کیا ویسے لوگ کرتے ہیں. تو اس کے بعد سے پھر وضو کا طریقہ اسلامی معاشرے کے اندر بدل گیا, لیکن اہل البیت کے ماننے والوں نے اپنا طریقہ نہیں بدلا, اپنا طریقہ وہی رکھا جو رسول خدا کے دور کا طریقہ تھا. اس لیے یہ بات ذہن میں رکھیے گا کہ خود قرآن کریم میں بالکل وضاحت کے ساتھ, میں نے آپ کے سامنے آیت پڑھی, آپ جائیے آیت نکالیے اور کسی بھی اہل لغت سے عرب دان سے پوچھئے فغسلو کا کیا مطلب ہے, ومسحو کا کیا مطلب ہے. ومسحو میم سین ہے واو, امسحو ومسحو میں واو ہے اور مسا کرو. ومسحو مسا کرنا آیا دھونا ہے, فغسلو کیا ہے پھر؟ فغسلو دھونا ہے, ومسحو مسا کرنا ہے. مسا کہاں پر؟ اپنے سر پر, رؤوسکم وارجلکم اور اپنے پاؤں پر, اور دھونا کیا ہے؟ وجوہکم اپنے چہروں کو, فغسلو, اور اپنے بازوں کو, وایدیکم الی المرافق کوہنیوں تک, دھونا کوہنیوں تک ہے, اس سے اوپر کا حصہ نہیں دھونا لیکن کوہنیوں تک دھونا ہے. اس کا مطلب یہ ہے کہ مسا وضو کا طریقہ وہی ہے جو رسول کریم نے فرمایا اور مکتب اہل البیت اسی طریقے پر گامزن اور ثابت قدم ہے. ہاں ہمارے اہل سنت بھائیوں نے اس میں یہ تبدیلی کی ہے اور وہ اپنے حکمرانوں کی وجہ سے تبدیلی کی ہے, ان کا بھی قصور شاید نہ ہو, انہوں نے اپنے حکمرانوں کو جس طرح سے کرتے دیکھا اسی طرح سے انہوں نے کیا یا حکمرانوں کی اطاعت کی. اس لیے میں آپ کو یہ دعوت دوں گا کہ آپ جا کے قرآن میں آپ ابھی گوگل چیک کریں, گوگل میں لکھیں فمسحو لکھیں یا فانسیلو لکھیں, پوری آیت نکل آئے گی اور اس کے بعد آپ مختلف تراجم دیکھیں. بڑے مترجمین نے بریکٹ میں لکھا فمسحو کے نیچے بریکٹ میں کہ دھو, یہ بریکٹ میں دھو کہاں سے آ گیا جبکہ وہ مسح کرنے کا حکم ہے, خود قرآن کی صریح آیت ہے مسح کرنے کا حکم ہے دھونے کا حکم نہیں ہے. میرا خیال ہے اتنی وضاحت کافی ہے آپ کے لیے.
جزاک اللہ آغا, ماشاء اللہ آغا, بہت سارے ہینڈ ریز ہیں ابھی بھی لیکن یہ کہ ٹائم ختم ہو گیا ہے, 2 گھنٹے ہو گئے.
اللهم صل على محمد وآل محمد, اللهم انا نسألك بفاطمة وابيها وبعلها وبنيها وسر المستودع فيها ان تصلي على محمد وآل محمد وان تفعل بنا ما انت اهله ولا تفعل بنا ما نحن اهله. اللهم اجعل عواقب امورنا خيرا. اللہ تبارک و تعالیٰ سے دعا ہے کہ ہماری ان نشستوں کو اپنی بارگاہ میں شرف قبولیت عطا فرمائے, ہمیں نیک بننے کی اور نیک بنانے کی توفیق عطا فرمائے, ہمیں اللہ کے دین کو سمجھنے کی اور سمجھانے کی توفیق اور سعادت نصیب فرمائے, اللہ کے دین کے ادراک اور فہم کے ذریعے سے ہمیں اپنی دنیاوی اور اخروی زندگی کو سنوارنے کی توفیق عطا فرمائے. اللہ سے دعا ہے کہ بحق سید الشہداء ہم جو کچھ دین کے بارے میں سیکھتے ہیں اس سیکھے ہوئے کو عملی زندگی میں اپنانے کی توفیق اور سعادت نصیب فرمائے, امام عصر کے ظہور میں تاجیل فرمائے, انقلاب اسلامی کو امام عصر کے ظہور سے متصل فرمائے اور ہم سب کو امام عصر کے حقیقی جان نثاروں میں, سپاہیوں میں, منتظرین میں قرار دے اور ہماری زندگی کی آخری سانسوں کو توبہ کے ساتھ اور پاکیزگی کے ساتھ گزارنے اور اللہ کی بارگاہ میں پاکیزگی اور نورانیت کے ساتھ حاضر ہونے کی توفیق ہم سب کو نصیب فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.